मेरे दोस्तों, जैसे पहले भी मैंने कहा था कि प्यासा कुएं की तरफ जाता है, लेकिन अब कुआं जो है प्यासे के पास आ गया है, लेकिन फिर भी प्यासों को कदर न हो तो फिर हम प्यासे ही रहेंगे। अल्लाह ताला हमारे अंदर समझ अता फरमाए। और हजरत वाला के नसाए और उनके बयान से हम सबको मुस्तफीद होने की तौफीक नसीब फरमाए।
दिल करे वो पढ़, फोन वोन आ गया कोई चला कर क्या वक्त हुआ है? तो कोई चला करवा दे किसी तक नहीं जी। बिल्कुल
सैयदी व सनदी मुहिब्बी महबूबी शेखुल अरब वल अजम आरिफ बिल्ला हजरत मौलाना हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह अलैह का इल्हामी कलाम है जो आपके सामने मैं पेश कर रहा हूं, जिसका उन्वान है कोई हाजत हो रखता हूं तेरी चौकट पे सर अपना, कोई हाजत हो रखता हूं तेरी चौकट पे सर अपना। इलाही अपनी रहमत से तू कर दे बाखबर अपना, इला
چاہی اپنی رحمت سے تو کر دے با خبر اپنا نہ انجم ہے ہمارے اور نہ یہ شمس و قمر اپنا نہ انجم ہے ہمارے اور نہ یہ شمس و قمر اپنا سوا تیرے نہیں ہے کوئی میرا سنگ گھر اپنا سوا تیرے نہیں ہے کوئی میرا سنگ در اپنا کوئی حاجت ہو رکھتا ہوں تیری چوکھٹ پہ سر اپنا کوئی حاجت ہو رکھتا ہوں تیری چوکھٹ پہ سر اپنا خداوند محبت ایسی دے دے اپنی رحمت سے خداوند محبت ایسی دے دے اپنی رحمت سے کرے اختر فدا تجھ پر یہ دل اپنا جگر اپنا کرے اختر فدا تجھ پر یہ دل اپنا جگر اپنا الہی اپنی رحمت سے تو کر دے با خبر اپنا نہ انجم ہے ہمارے اور نہ یہ شمس و قمر اپنا میں کب تک نفس دشمن کی غلامی سے رہوں رسوا میں کب تک نفس دشمن کی غلامی سے رہوں رسوا کر لے سے ناکارا کو پھر بارے دیگر اپنا تو کر لے سے ناکارا کو پھر بارے دیگر اپنا چھڑا کر غیر سے دل کو تو اپنا خاص کر ہم کو چھڑا کر غیر سے دل کو تو اپنا خاص کر ہم کو تو فضل خاص کو ہم سب پہ یا رب عام کر اپنا تو فضل خاص کو ہم سب پہ یا رب عام داغوں کو بفیض مرشد کامل تو کر دے ہنس داغوں کو کہ وقف خانقاہ شیخ ہے قلب و جگر اپنا کہ وقف خانقاہ شیخ ہے قلب و جگر اپنا تغافل سے جو کی تو اختر تغافل سے جو کی توبہ تو ان کی راہ میں اختر ہما تن مشغلہ ہے ذکر کا شام و سحر اپنا ہماتن مشغلہ ہے ذکر کا شام و سحر اپنا الہی اپنی رحمت سے تو کر دے باخبر اپنا نہ انجم ہمارے اور نہ یہ شمس و قمر اپنا نہ انجم ہے ہمارے اور نہ یہ شمس و قمر اپنا
رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ہے من لم یبجل عالمینا فلیس منا. علماء کا اکرام, علماء کا ادب. حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ جس نے ہمارے علماء کا ادب اور اکرام نہیں کیا وہ ہم میں سے نہیں ہے. امام احمد بن محمد ابن حنبل رحمۃ اللہ علیہ ایک مرتبہ وضو فرما رہے تھے دریا کے کنارے. ایک دیہاتی سادہ سا آدمی آیا, وہ بھی وضو کرنے کے لیے آیا. تو وضو کرتے کرتے اس نے دیکھا کہ میں دریا کے اوپری حصے میں ہوں اور امام صاحب نچلے حصے میں ہیں. دریا کا پانی میرے طرف سے بہ کر ان کی طرف جا رہا ہے. اس کو خیال ہوا کہ یہ بے ادبی ہے کہ میرا پانی مستعمل وہ امام صاحب کی طرف جا رہا ہے. وہاں سے اٹھا, امام صاحب کی دائیں طرف آ کے بیٹھ گیا جہاں پانی ان کا نیچے آ رہا ہے. اس ادا پر اللہ تعالیٰ نے اس شخص کی مغفرت فرما دی. تو ادب ہمارے دین کا بڑا حصہ ہے. اور فرمایا کہ اے خدا جو ہے توفیق ادب, بے ادب محروم مندس فضل رب. اللہ سے توفیق ادب مانگو. از خدا جو ہے توفیق ادب, کہ اللہ سے ادب کی توفیق مانگو. کہ بے ادب آدمی جو ہے وہ اللہ کے فضل سے محروم رہتا ہے. اللہ تعالیٰ ہم سب کو اپنے بڑوں کا, اپنے علماء کا, اولیاء کا ادب نصیب فرمایا. تو اور بے ادبی بڑا خطرناک مرض ہے. بے ادبی قبیل تکبر سے ہے اور تکبر مردود کرنے والا مرض ہے. شیطان نے تکبر کیا اور اس کی سزا کیا ملی کہ ہمیشہ کے لیے دربار الہی سے مردود کر دیا گیا. کبھی وہ جو ہے اب بارگاہ الہی میں اب اس کا دخول منع ہو گیا, کبھی نہیں آ سکتا, مردود ہو گیا. ہمیشہ کے لیے. تو بے ادبی از قبیل تکبر سے ہے, جو اپنے آپ کو اچھا سمجھتا ہے اور دوسرے کو حقیر سمجھتا ہے, خدا تعالیٰ کے ہاں وہ بھی حقیر ہو جاتا ہے. چاہے کتنا مالدار ہو, کتنی توپوں کی سلامیاں اس کو ملتی ہو, کتنا بڑا عالم ہو, محدث ہو, دنیا دار ہو, کیسا بھی آدمی ہو, اگر دل میں تکبر ہے, اپنے کو بڑا سمجھتا ہے, میں بڑا محدث ہوں, بڑا عالم ہوں, بڑا یعنی ہوشیار ہوں, بہت چالاک ہوں میں, لیکن دوسرے کو اور دوسرے کو حقیر بھی سمجھتا ہے, تو یہ تکبر ہے. الکبر بطل الحق وغبط الناس. رسول اللہ صلی اللہ علیہ وسلم نے تکبر کی تعریف فرمائی ہے کہ تکبر جو ہے حق کا انکار کرنا اور دوسروں کو حقیر سمجھنا. دو جز سے تکبر بنتا ہے. حق کا انکار کرنا, اگر کوئی شرعی مسئلہ بتا دیا جائے کہ یہ بات آپ کی جو ہے یہ فعل یہ ٹھیک نہیں ہے, اس کو درست کر لیجئے, آپ میں یہ کمزوری ہے, خرابی ہے, تو اگر وہ کہے کہ نہیں ہم ٹھیک ہیں, کوئی اس کی ضرورت نہیں, تو یہ تکبر ہے, حق کا انکار, اور سامنے والے کو حقیر بھی سمجھتا ہے. تو ان دو جز سے مل کر تکبر بنتا ہے, اپنے کو بڑا سمجھنا, دوسروں کو حقیر سمجھنا, اور حق بات کا انکار کرنا. فرمایا رسول اللہ صلی اللہ علیہ وسلم نے کہ جس کے دل میں رائی برابر بھی تکبر ہوگا وہ جنت تو کیا, جنت کی خوشبو بھی نہیں پائے گا. بڑا مرض ہے یہ, شیطانی مرض ہے. اللہ تعالیٰ ہم سب کو اپنی پناہ میں رکھے اور ہمارے دل سے تکبر کو بالکل نکال دے. علماء کا ادب, بڑوں کا ادب, والدین کا ادب, یہ بہت ضروری چیز ہے اور یہ ہمارے دین کا بڑا حصہ ہے. اللہ تعالیٰ نے قرآن پاک میں سورہ حجرات میں بھی رسول اللہ صلی اللہ علیہ وسلم کا ادب سکھلایا ہے کہ جو لوگ ہمارے نبی کے سامنے آوازوں کو پست کرتے ہیں, اولئک الذین امتحن اللہ قلوبهم للتقوى, کہ یہ وہ لوگ ہیں جن کو اللہ تعالیٰ نے خاص کر لیا ہے تقوا میں. امتحانا امتحان سے نہیں ہے, جیسے ہمارے اردو زبان میں الفاظ کے معنی کچھ ہوتے ہیں, حقیقت ان کی کچھ ہوتی ہے. امتحانا کہتے ہیں کہ جیسے کہتے ہیں امتحانۃ الذهب, سونے کو خالص کرنا, کھوٹ نکالنا, بھٹی میں ان کو پکایا جاتا ہے, سونے کو کوٹائی کی جاتی ہے کھوٹ نکال کے, کھوٹ نکالنے کے لیے. تو یہ سونے کو اس طرح بھٹی میں ڈال کے گرم کر کے اس کی کوٹائی ہوتی ہے اور اس کو خالص بنایا جاتا ہے. تو اللہ تعالیٰ نے ایسے لوگوں کو جو اپنے نبی کا ادب کرتے ہیں, آوازوں کو پست رکھتے ہیں, چلا چلا کے نہیں بولتے ہیں اور باہر سے آوازیں نہیں دیتے ہیں. علماء کا ایک ادب یہ بھی ہے, حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ حضرت عبی ابن کعب رضی اللہ تعالیٰ عنہ سے قرآن مجید سیکھا کرتے تھے. تو آپ حضور کے چچا کے بیٹے تھے, لیکن آپ کا یہ ادب تھا اپنے استاد کا کہ حضرت عبی ابن کعب رضی اللہ تعالیٰ عنہ کے دروازے پر جا کر انتظار کرتے تھے کہ کب وہ باہر تشریف لائیں اور آپ ان سے قرآن شریف سیکھیں. ایک مرتبہ باہر نکلے, معلوم ہوا کہ بہت دیر سے انتظار میں ہیں, تو فرمایا کہ آپ نے مجھے دستک کیوں نہیں دے دی, باہر کیوں نہیں بلا لیا, آپ نبی کے چچا ہیں, چچا کے بیٹے ہیں, تو آپ مجھے دستک دے دیتے, بلا لیتے. تو انہوں نے فرمایا کہ یہ استاد کا ادب ہے کہ کبھی دروازے پہ دستک نہ دو, استاد کو تکلیف نہ ہو, طالب علم استاد کا انتظار کرے, یہ نہ ہو کہ استاد پہلے سے آ جائے اور طالب علم چلے آ رہے ہیں بعد میں آگے ملتے ہوئے. تو یہ آداب پورے سورہ حجرات میں نبی کے لیے اللہ تعالیٰ نے بتلایا ہے. تو جو آداب نبی صلی اللہ علیہ وسلم کے تھے وہی آداب علماء ربانی کے اس دور میں ہوں گے. کیوں کہ العلماء ورثۃ الانبیاء, علماء علماء ربانی, علماء ربانی اللہ والے علماء. اللہ والے علماء کون ہیں کہ جن کو علم پر عمل کی توفیق ہے, وہ علماء کہلانے کے لائق نہیں جن کو عمل کی توفیق نہیں. تو علماء ربانین کا وہی ادب ہوگا جو رسول اللہ صلی اللہ علیہ وسلم کا اس زمانے میں تھا، کیونکہ علماء ہمارے سروں کا تاج ہے اور علماء وارثین انبیاء ہیں. اور حدیث پاک میں ہے کہ علماء، بھائی ادھر میری طرف توجہ دو نا، ادھر ادھر کیوں دیکھتے ہو؟ تھوڑی دیر میں بیٹھا ہوں، مجھے دیکھ لو، بعد میں دیکھ لینا میرے جانے کے بعد، ساری رات یہاں بیٹھ کے ادھر ادھر دیکھ لینا. تو علماء ربانی، اللہ والے علماء. تو حدیث پاک کا مفہوم ہے کہ انبیاء علیہ السلام دینار اور درہم نہیں چھوڑ کے گئے وراثت میں، بلکہ علم، علم نبوت. اور جس نے اس کو حاصل کر لیا، علم نبوت کو نور نبوت کے ساتھ، بس اس کو بڑا حصہ حاصل ہو گیا، بڑی چیز حاصل ہو گئی، حضرت واسعہ، بڑا حصہ اس کو مل گیا. تو علماء کا ادب، ان کا اکرام. تو ایک بات تو یہ ہو گئی. اب پچھلی مجلس میں ہم نے کلمہ شریف کا ورد کیا تھا اور ارادہ کیا تھا کہ اگلی مجلس میں انشاءاللہ تعالی ہم اس مزاج کا ذکر کریں گے. اس مزاج یعنی اللہ تعالی کے نام کا ورد. اللہ تعالی کا جو خاص نام ہے وہ ہے اللہ، اللہ جل جلالہ. یہ واجب ہے کہ ایک مرتبہ کسی مجلس میں بیٹھے ہیں، جب پہلی دفعہ اللہ کا نام لیتے ہیں تو اس کے ساتھ کوئی نہ کوئی اللہ تعالیٰ کی عظمت کا اور ان کی شان کا نام لینا ضروری ہے. تو اللہ کے نام کے ساتھ جل جلالہ کہہ لیا کریں پہلی دفعہ ایک ہی مجلس میں. اور جب بار بار نام لینا ہو تو ہر بار جل جلالہ کہنا واجب نہیں ہے. پہلی مرتبہ اللہ تعالیٰ کے نام کے ساتھ کوئی بھی ان کی عظمت کا لقب لگانا ضروری ہے، واجب ہے. تو ہم ذکر کریں گے اس مزاج کا، اللہ تعالیٰ کے نام. ہمارے حضرت رحمۃ اللہ علیہ فرماتے تھے کہ اللہ تعالیٰ کی محبت حاصل کرنا ہر مسلمان پر فرض عین ہے، ہر مسلمان پر فرض عین ہے. ہم سمجھتے ہیں کہ بھئی نماز پڑھ لی، روزہ رکھ لیا، زکات دے دی، عمرے کر لیے تو یہ ہم نے پورے دین پر عمل کر لیا. یہ دھوکہ ہے. دین میں کئی شعبے ہیں. تعلیم قرآن بھی ہے، قرآن پاک کے معنی سیکھنا بھی ہے اور اس کی تفسیر سیکھنا بھی ہے، پھر علم دین بھی ہے، پھر تزکیہ نفس بھی ہے. وہ الذی انزل، کیا ہے وہ آیت مولانا، بعث فی الامیین رسولا منہم یتلو علیہم آیاتہ ویزکیہم. یہ تزکیہ بھی کرتے ہیں انبیاء، اور ویعلمہم الکتاب والحکمہ، کتاب کی تعلیم بھی دیتے ہیں کہ اس کے الفاظ کیسے ادا کیے جائیں گے، اس کے معنی کیسے ہوں گے، کیا تفسیر ہے. بہت سی آیات کی تفسیر خود رسول اللہ صلی اللہ علیہ وسلم نے فرمائی، بہت سی آیات کی تفسیر صحابہ کرام رضی اللہ عنہ اجمعین نے فرمائی. جو آدمی جیسا کہ آج کل ہو رہا ہے کثرت کے ساتھ کہ ہم لوگ ان موبائلوں میں اور نیٹ کے استعمال میں، کیبل کے استعمال میں اتنا مبتلا ہو رہے ہیں، کیا بڑے کیا چھوٹے، کیا مرد کیا عورتیں، اتنی کثرت سے اس کا استعمال ہو رہا ہے کہ شاید ہی کوئی گھر اس سے بچاؤ، اللہ ماشاءاللہ. بہت ہی مبارک ہے وہ گھر جو ٹی وی اور کیبل اور موبائلوں سے، اسمارٹ فونوں سے پاک ہے. ہمارا حال اب یہ ہو گیا ہے کہ ہم دین سیکھتے ہیں تو یوٹیوب پہ سیکھ رہے ہیں دین، واٹس ایپ پہ دین سیکھ رہے ہیں، فیس بک پہ دین سیکھا جا رہا ہے. یہ بڑے بڑے علماء موجود ہیں، اللہ والے دنیا میں موجود ہیں. ہر چیز ہمارے حضرت فرماتے تھے کہ اس کے والے سے ملتی ہے. کبھی کوئی آدمی کپڑے کی دکان پر گیا ہے دودھ لینے کے لیے؟ کبھی نہیں جائے گا. یہاں عقل کام کرتی ہے کہ بھائی کپڑے والے سے دودھ نہیں مل سکتا. کبھی پھل والے سے جا کے دودھ مانگا، کپڑا مانگا، کہے گا بھائی آپ پاگل ہو گئے، یہ پھل کی دکان ہے، امرود کی دکان ہے، तो यहाँ आप दूध लेने आ गए, कपड़ा लेने आ गए, यहाँ अकल काम करती है कि दूध चाहिए तो दूध वाले ही के पास हम जाते हैं, फल चाहिए तो फल वाले के पास जाते हैं, कपड़ा चाहिए कपड़े वाले के पास जाते हैं, आम मिलता है आम वाले के पास, अमरूद मिलता है अमरूद वाले के पास, कपड़ा मिलता है कपड़े वाले के पास, तो अल्लाह किससे मिलेगा? मगर हम तो यूट्यूब के पास जा रहे हैं जिसमें तरह तरह के गुमराह कुन लोग खुद भी गुमराह, लोगों को भी गुमराह कर रहे हैं, अकायद को खराब कर रहे हैं, गुनाहों में मुब्तला कर रहे हैं। हम जा रहे हैं कि फेसबुक के ऊपर, वहां से भाई क्या बात है, क्या जबरदस्त क्लिप आया है, क्या जबरदस्त कुछ मैसेज आया है। ये एक ये मौजू गढ़ी हुई हदीस, एक मिसाल के तौर पर बता रहा हूँ, गढ़ा हुआ मौजू है हदीस, कि जो आदमी वितर के बाद दो सजदे कर लेगा और इसमें ये खुला खुला जिक्र कर लेगा, उसके इतने फजाइल बयान किए हैं जितने कभी, यानी उलमा फरमाते बिल्कुल मौजू है ये हदीस, दो सजदे कर ले, ये सब गढ़ी हुई बात है। इस किस्म की बेशुमार बातें इन मोबाइलों पे फिर रही हैं, और उसमें यह भी लिखा रहता है कि कसरत के साथ इसको फॉरवर्ड करके आगे भेज के सवाब इदारे ने हासिल करें। झूठी अहादीस, गढ़ी हुई अहादीस, मौजू अहादीस को आगे बढ़ा के सवाब इदारे क्या हासिल करें? गुनाहे दारे ने हासिल करें, अपने अपनी दुनिया भी बर्बाद करें, आखिरत भी बर्बाद करें। हमको औलिया अल्लाह के पास जाने की तौफीक नहीं है, घर बैठे दीन चाहिए हमको, हर चीज घर बैठे चाहिए, मुफ्त में काम बन जाए हमारा। सुस्ती और काहली दुनिया के मामले में नहीं होती, वहां तो सुबह सवेरे उठना आसान है, धूप में गर्मी में सर्दी में हर तरह जाना आसान है, क्योंकि भाई नोट कमाना है, रोजी का मामला है। लेकिन दीन के मामले में जो हमारी दुनिया और आखिरत का जामिन है, दुनिया और आखिरत का जामिन है, अल्लाह ताला ने वादा फरमाया है, मन आमिल सालिहन मिन ज़करिन औ उन्सा व हुवा मुमिनुन फलनुहयिन्नहु हयातन तय्यिबा, कि जो नेक अमल करेगा, मन आमिल सालिहन, सालेह अमल जो करेगा, नेक अमल जो करेगा, तो लाजिम है कि ये सालेह अमल जो है ये गुनाहों के साथ होगा, ऐसा होगा कि ये गुनाह भी करे। सालेह अमल का मतलब यही है कि जो आदमी गुनाह से बचे, नेक अमल उसी का कबूल है, नेक अमल उसी का है जो गुनाह से बचता है। तो यहाँ इसमें ये बात मख्फी है कि जो नेक अमल करे गुनाह से बचेगा, तभी उसका नेक अमल कायम रहेगा। एक आदमी दूध बादाम खमीरे मुकवी खाता है, जैसे आजकल हकीमों के यहाँ लाइन लगी हुई है मुकवी खमीरे खाने के लिए, मुगलते मनी ताकत की दवा है, मर्दाना कुवत की दवा चाहिए, क्योंकि जवानी बर्बाद कर ली, टीवी देख के, फिल्में देख के, गाने बजाने देख के। हमारे हजरत रहमतुल्लाह अलैह का शेर है, संभल कर रब कदम ए दिल, बहारे हुस्न पानी है, हजारों कश्तियों का खून है बहरे जवानी है, हजारों लाखों जवानियां बर्बाद हो गई, अपने हाथ से अपनी ताकत को जवानी को जाया किया, निगाह खराब की दिल खराब हो गया, दिल खराब हो गया, दिल में नामहरमों के ख्याल बस गए, अब फितरत ने जो गुनाह का तकाजा रखा है अब मजबूर हो गया कि इस तकाजे को पूरा करना है, अब हलाल नेमत मयसर नहीं है, फिर वो हराम से उसको जाया करता है, अपनी जवानी को हराम से जाया करता है, अपने हाथ से अपनी जवानी को जाया करता है। तो नतीजा जिस्मानी जिस्म भी कमजोर, रूह भी कमजोर, ईमान भी कमजोर। अब जब निकाह का वक्त आता है तो हकीमों के यहाँ लाइन लगी हुई, वहां बड़े बड़े दावे हैं, एक रात में जवानी वापस, देखा होगा आपने कबीला बड़े हकीम साहब, एक रात में जवानी वापस, और एक रात में महबूब आपके कदमों में, हराम इश्क के ये जैसे हम बस गुनाहों में पड़े हुए हैं वैसे ही छोटे फरेबी लोग हमको शिकार करने के लिए तैयार, देख रहे हैं कि जवानी बर्बाद करके आया है, अब उसको घेरना उसका फन वो सब जानते, ये जाली हकीम, ये जाली असाई और ये आमिल लोग, मालूम है इनको कि आजकल मर्ज ये फैला हुआ है, आजकल क्या 100 बरस से फैला हुआ है, हमारे हजरत रहमतुल्लाह अलैह इस निगाह की हिफाजत के मजमून को 100 बरस पहले से बयान फरमा रहे हैं तकरीबन। फरमाया कि मैं इस जमाने में बेहयाई का एक सैलाब देख रहा हूँ। ये आज से 70-80 बरस पहले की बात हमारे यहाँ। अब वो जमाना क्या था जब मोबाइल भी नहीं थे, टेलीफोन भी नहीं थे उस जमाने में। बाद में टेलीफोन आया है, फिर कितने जमाने में, 1990 में यहाँ मोबाइल आया है, 1960 में यहाँ टेलीविजन आया है, उससे पहले से हमारे हजरत फरमा रहे हैं ये बात। अब तो ये स्मार्टफोनों ने आग लगा दी है, हमारे ईमान को जलाकर राख करने में इसने कोई कसर नहीं छोड़ी। जिसको जरूरत नहीं है वो भी लिए बैठा है, औरतें भी लिए बैठी हैं, कभी किसी बहाने से कभी किसी बहाने से। तो मेरे अजीजों और दोस्तों, ये मजमून हमारे हजरत एक जमाने पहले से बयान फरमा रहे हैं कि एक बेहयाई का सैलाब मैं देख रहा हूं। तो फरमाया कि नजर की हिफाजत जो कर लेगा वो इस दौर का सबसे बड़ा अल्लाह वाला हो जाएगा। जो 100% नजर की हिफाजत कर ले, जिसकी नजर महफूज रहेगी उसका दिल महफूज रहेगा। दिल महफूज रहेगा तो हदीस पाक में है, इज़ा सलहत सलहत जसदु कुल्लुहु व इज़ा फसदत फसदत जसदु कुल्लुहु अला वहियल कल्ब। इस कल्ब की इस्लाह हो गई, दुरुस्तगी हो गई तो तमाम जिस्म दुरुस्त रहेगा। अच्छे अच्छे आमाल आंखों से, कानों से, जबान से, हाथों से, पैरों से अच्छे आमाल सादिर होंगे। और अगर इसमें फसाद पड़ गया तो यही आंख नामहरमों को ताकेगी, फेसबुक और यूट्यूब और ये ड्रामेबाजियां करेगी, हरामिश लड़ेगा और अपनी मुट्ठी से अपनी जवानी को बर्बाद करेंगे। और ये पैरों से नेट कैफे का रुख करेंगे, सिनेमा घरों का रुख करेंगे, बदकारियों के अड्डों का रुख करेंगे। इसी तरह से जबान वाही तबाही बकेगी, माँ बाप से बदतमीजी। आजकल के अखलाक बच्चों के क्या क्यों बिगड़ रहे हैं, इसी मोबाइल की वजह से बिगड़ रहे हैं। माँ बाप से बदतमीजी, अपना नसीब छोटा करना। जो औलाद अपने माँ बाप के साथ बदतमीजी करती है, बेअदबी करती है, बद अखलाकी करती है, वो अपना नसीब खुद छोटा कर रही है, अपने पैरों पर कुल्हाड़ी मार रही है। और जिन माँ बाप ने अपने औलाद को ये जहर दिला दिया है, सांपों का पिटारा, किस जमाने में हजरत मौलाना शाह राघव साहब रहमतुल्लाह अलैह फरमाया करते थे कि टीवी क्या है, सांपों का पिटारा है, सांपों का पिटारा। अब उसका भी बाप आ गया, हाथ में पूरा सिनेमा है। दुनिया का कोई कोना देखना हो, दुनिया के किसी कोने में गंदगी देखनी हो, जिनाकारियां, बदकारियां, नाच गाने, जो देखना हो सब चीज मौजूद है। कहते हैं आज तो ऐश से गुजरती है, आसिबत की खबर खुद आ जाना है। अभी तो मजे कर लो आराम, लेकिन मेरे मुर्शिद रहमतुल्लाह अलैह फरमाया करते थे कि खारिश का मरीज जब खारिश करता है तो उसको ऐसा लगता है जैसे वलीमा हो रहा है मेरा, इतना मजा आता है खारिश करने में। लेकिन जब वो खुजलाता रहता है तो एक दिन आता है उसकी खाल फट जाती है, खून रिसने लगता है। फिर उसको ये मालूम होता है कि ये वलीमे के सारे जो छानियाने लगे हुए थे सब छानियाने उखड़ गए, जड़ गए। फिर वो सब रखकर के बैठता है कि मैंने क्या कर दिया ये। इसी तरह जो आज इन गंदगियों में मजे उड़ा रहे हैं, अल्लाह ताला हमें समझ अता फरमाए और हमारी औलादों को भी अमल सलीम अता फरमाए और गुनाहों पर सब्र अता फरमाए। सब्र की तीन किस्में, एक इबादत पर सब्र करना कि जिन कामों का अल्लाह ने हुक्म दिया है, नमाज है, रोजा है, ज़कात है, दिल तकाजा नहीं कर रहा है कि छोड़ दे नमाज, छोड़, क्या जरूरत है जाने की, कौन पढ़े तो। ऐसे भी जाहिल हैं कि नमाज भी छोड़ देते हैं, कहते क्या करना है। दिल्ली का एक शायर था, शायर लोग ऐसे ही होते हैं, उल जलूल दीन के तो होते ही नहीं, ना दुनिया के होते हैं ना दीन के। नाड़ा नाड़ा उनका लटका रहता है, पजामा उनका ढीला ढाला होता है, अजीब होलिया होता है। जो शायर जो दुनियादार होते हैं उनको अपना होश नहीं होता। एक शायर नवाब साहब के, चूंकि इनका काम होता है कसीदे कहना, झूठे कसीदे कहना, तो एक नवाब साहब के यहाँ दरबार में जाते थे, उनके कसीदे कहते थे। नवाब साहब खाना खा रहे थे तो ये शायर जो उलझलुल होते हैं, तो टोपी वोपी क्यों कहाँ पहनते हैं ये लोग, टोपी से तो बहुत भागते हैं। तो नवाब साहब ने देखा, उनको शरारत सूझी, चुपके से एक चपत लगा दी शायर के सर पे, जो टोपी नहीं पहना हुआ था, नंगे सर था। चुपके से चपत लगा दी, लेकिन वो समझ गया कि किसकी हरकत है। नवाब साहब ने चपत मारी तो उसने कहा कि अल्लाह बख्शे मेरे वालिद साहब को, फरमाया करते थे कि बेटा नंगे सर कभी खाना नहीं खाना, शैतान चपत लगा देता है। अपने तई उसने नवाब साहब से हमला कर दिया और नवाब साहब नाराज हो गए, निकाल दिया दरबार। फिर बड़े रोते धोते रहे, कहीं जाके फिर दोबारा उनको दरबारी बनाया। उन्होंने तो शायरों का हाल ऐसे ही होता, अल्लाह ताला अपनी पनाह में रखे। ये जो अशार होते हैं मैं बताता रहता हूँ, ये अशार अल्लाह की मोहब्बत के हैं। कहाँ दुनियादारी की शायरी और कहाँ ये अल्लाह वाली शायरी, ये तो कुरान और हदीस से मुस्तंबत होता है हर शेर। तो इसको सुनना भी इबादत है, इसके सुनने से खुदा ताला की मोहब्बत अता होती है, मोहब्बत की गर्मी हासिल होती है। तो इन अशार का उन अशार से क्या मुकाबला। तो ये बता रहा था कि दिल्ली का एक शायर था, वो नमाज वमाज तो पढ़ते नहीं, ये लोग शराबी, अक्सर शराबी शराबी होते हैं। तो उसकी बीवी बहुत नेकूकार थी, नमाजी थी, परहेजगार थी। तो जल के कहता था तुम क्यों नमाज पढ़ती है, तुझे क्या मिलता है आखिर नमाज। कहती भाई जन्नत मिलेगी, मैं तो अल्लाह को राजी करने के लिए नमाज पढ़ती हूँ, मैं जन्नत मिलेगी इसलिए नमाज पढ़ती हूँ। कहा कि जा तू वहां, तू जन्नत में भी मिस्कीनों मुल्लाओं के साथ रहेगी, हमको देख, हम तो फिरौन और हमान के साथ रहेंगे। जहालत का ये आलम है कि उसने समझा कि फिरौन और हमान जैसे यहाँ बादशाह थी उनकी, वैसे ही वहां भी उनके बादशाह लाओ लाओ होगी, लाओ लाओ होगी। हालांकि कुरान पाक में अल्लाह ताला ने इनका हशर दिखला दिया, यहीं पे इबरत के सिस्टे बना दिया, ये फिरौन को समंदर में गर्क कर दिया। और नमरूद और हामान और शद्राक का क्या हशर हुआ, जमीन में दजा दिया, कारून को खजाने समेत दजा दिया। ये इबरत के सिस्टे कुरान पाक में है। तो मेरे अजीज और दोस्तों, दिल तकाजा करता है कि सब ये छोड़ दो, मगर ये सबर करता है और अपने तबीयत के ऊपर जबर करके नमाज पढ़ने चला जाता है। तो सबर की इकतम ये भी हो गई, एक सबर की इकतम है गुनाह के तकाजे पर सबर कर। गुनाह का तकाजा आ रहा है, नामहरम को देख लें, हराम निगाह डाल लें, नजरबाजी कर लें, आंखों का जिना कर लें। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया है जिना अल-ऐनी अन-नज़र, आंखों का जिना है नजरबाजी। नामहरमों को देखना आंखों का जिना करना है। आंखों का जिना जो करेगा कभी अल्लाह का दोस्त हो सकता है, कभी मन अमिल सालिहम में आ सकता है। तो यह अल्लाह का वादा है, मन अमिल सालिहम में जिक्र न हो, मर्द हो या औरत हो, जो भी नेक अमल करेगा गुनाहों से बचेगा, हम उसको जरूर बे जरूर बालस जिंदगी देंगे, मजेदार जिंदगी। आज जो हम पर परेशानियां, मुसीबतें, तंगियां और बेरोजगारियां और मौलिक बीमारियां, तरह तरह की परेशानियां, औलाद भी बगावत कर रही है, नाफरमानी कर रही है। एक बुजुर्ग का घोड़ा सवारी का था, वो शौकी करने लगा, सवार नहीं होने दे रहा था उसको, तो रोने लगे, इस्तेफार करने लगे। पूछा कि क्या मामला है, कहा कि भाई ये मेरी नाफरमानी मेरे गुनाहों की वजह से कर रहा है, जरूर मैं कोई गुनाह में मुब्तला हूं जिसकी वजह से नाफरमानी कर। ख्वाजा साहब रहमतुल्लाह अलैह हमारे बुजुर्गों के सिलसिले के बड़े बुजुर्गों में से हैं, अल्लाह वाली शायरी किया करते थे। फरमाते हैं कि बलाएं तीर और फलक कमा है, फलक कमान है, तीर कमान, बलाएं तीर और फलक कमा है, चलाने वाला शहंशाह है, उसी के जेरे कदम अमा है, बस और कोई मफर नहीं। अगर बलाओं से बचना है, तीरों से बचना है, हादसात से बचना है, संगी से बचना है, परेशानी से बचना है, तो अल्लाह से चिमट जाओ, अल्लाह से चिमट जाओ। तीर चलाने वाला जब तीर चलाता है तो अपना टारगेट लगाता है, हदफ लगाता है, निशाना लेता है। तो जिसका निशाना ले रहा है, अगर वो उसके आकर चिमट जाए तो किसका निशाना लेगा, तो कहां तीर मारेगा वो। अल्लाह से चिमट जाए हम, इस जिंदगी की हकीकत को हम समझें कि जिंदगी इम्तिहान के लिए दी गई। फरमाए कि दुनिया दारुल अमल है, यहां बदला नहीं है।
یہ نہیں کہ نماز پڑھیں اور سمجھیں کہ تھک کھٹے گی ابھی خزانہ سب آسمان سے آ جائے گا. ہم نماز اس لیے تو نہیں پڑھتے. ہم نماز کیوں پڑھتے ہیں؟ ہمارے مالک کا حکم ہے, جس نے ہمیں زندگی دی, جس نے ہمیں دنیا میں بھیجا, جس نے ہمیں پالا, جو ہمیں کھلاتا ہے پلاتا ہے, جو ہماری عزت کا مالک ہے, ہماری ذلت کا مالک ہے, ہم کو چھت دیتا ہے, ہم کو کھلاتا ہے پلاتا ہے, صحت دیتا ہے, بے شمار نعمتیں اللہ تعالیٰ ہمیں دیتے ہیں. فرمایا کہ غریب سے غریب آدمی اگر یہ سمجھے کہ میں غریب ہوں تو یہ ظالم بڑا ناشکر ہے. فرمایا کہ ابھی اگر ایک گردہ فیل ہو جائے, کتنے کا ملتا ہے بازار میں گردہ؟ 8 لاکھ کا 10 لاکھ کا ایک گردہ, 2 گردے جسم میں لے کے پھر رہا ہے, کتنے کا مالک ہو گیا؟ 16 لاکھ روپے کا. یہ دل کی پیوست کاری کتنے لاکھ میں ہوتی ہے؟ یہ جسم جو اوپر سر سے لے کر پیر تک اللہ نے ہمیں دیا ہے, ایک سلطنت ہے ہماری, اللہ نے ہمیں ایک سلطنت دی. ہم کہتے ہیں ہم غریب ہیں. غریب کہاں سے؟ ابھی گردہ فیل ہو جائے پھر پتہ چلے گا. اللہ تعالیٰ اپنی پناہ میں رکھتے ہیں. تو میرے عزیزوں اور دوستو, ایک صبر ہے, صبر کی قسم ہے گناہ سے بچنے پر اپنی طبیعت پر جبر کرنا, صبر کرنا. اور تیسری قسم کا صبر ہے کہ اللہ کے راستے میں جو تکلیف آ جائے, لوگوں نے تانا کر دیا, میاں کہاں جا رہے ہو, ارے تم نے یہ داڑھی کیوں رکھ لی ہے, تم تو بالکل ملا معلوم ہو رہے ہو. تو یہ تو بھائی ہماری سمجھ کا قصور ہے کہ اگر کوئی ہمیں ملا کہہ دے تو ہم برا مانیں, تو ہماری سمجھ کا قصور. ملا تو بڑی عزت والا ہوتا ہے, اگر اس کی عزت دیکھنی ہو نا تو ذرا آنکھ بند ہونے دو. آنکھ بند ہوتے ہی اس ملا کی عزت معلوم ہو جائے گی, اس داڑھی کی کیا قدر کی جائے گی وہاں. یہاں تم داڑھی پر ہنس رہے ہو, وہاں اس داڑھی کی کیا قدر ہوگی, وہاں اسی داڑھی کی لاؤ لاؤ ہوگی, آؤ آؤ ہوگی. ارے ہمارے محبوب کی شکل میں آ رہا ہے, ہمارے پیارے نبی کی شکل میں آ رہا ہے, میرے محبوب کی شکل میں آ رہا ہے. خواجہ صاحب فرماتے ہیں, یہ خواجہ صاحب رحمۃ اللہ علیہ, کہ تیرے محبوب کی یارب شباہت لے کے آیا ہوں, حقیقت اس کو تو کر دے, میں صورت لے کے آیا ہوں. کل قیامت کے دن اس صورت کی, اس شکل کی قیمت دیکھنا, پھر رونا. جو آج داڑھیوں پر ہنس رہے ہیں, جو داڑھی رکھنے سے شرما رہے ہیں, کل وہ روئیں گے. حکیم الامت رحمۃ اللہ علیہ کی خدمت میں ایک صاحب نے لکھا کہ حضرت جب سے میں نے داڑھی رکھی ہے لوگ مجھ پر ہنس رہے ہیں. فرمایا آج ان کو ہنسنے دو, کل تمہیں رونا نہیں پڑے گا, کل تمہیں رونا نہیں پڑے گا, آج ہنسنے دو, ہنس لو, لیکن کل اسی داڑھی کی قیمت ہوگی, اسی حلیے کی قیمت ہوگی. آج ہم جانوروں کے حلیے بنانے میں, پینٹ شرٹ پہننے میں اپنے آپ کو بڑا اچھا تصور کرتے ہیں, تو کیا ہے آپ سمجھ لیجیے اچھے, لیکن اللہ کی نظر میں آپ اچھے نہیں. میرے مرشد رحمۃ اللہ علیہ فرماتے تھے کہ مخلوق, 1 لاکھ مخلوق ہے, 1 لاکھ انسان ہے, وہ اللہ کے غلام ہے کہ نہیں, ہے نا, اور محتاج ہے کہ نہیں. تو 1 لاکھ غلام آپ کی تعریف کریں, واہ صاحب آپ بڑی اسمارٹ لگ رہے ہیں, یہ جینس جو آپ نے چڑھائی ہے جو بالکل پتلی سی ہے, جس میں آپ تقریباً بالکل ننگے معلوم ہو رہے ہیں, واہ صاحب واہ. ایک شخص چلا گیا تھا ایسا, ایک شخص ایسا چلا گیا تھا دعوت میں, ایک شخص نے دعوت کی اور اس نے کہا کہ بھائی ہر شخص جو ہے انوکھے لباس میں آئے, انوکھے لباس میں آئے گا. ہر شخص نے جو ہے اپنے حساب سے بڑے عجیب عجیب قسم کے ڈیزائننگ والے کپڑے بنائے. تو ایک شخص نے سوچا کہ میں ایسا کام کروں کہ کوئی نہ کر سکے, تو لہذا وہ بالکل ننگا چلا گیا. اس نے کہا یہ سب سے انوکھا کام ہے کہ کیوں ہے, میرے جیسا کوئی نہیں ہوگا, تو وہاں یوز کے جیسا کوئی نہیں تھا وہاں. تو اس نے وہاں لوگوں سے پوچھا کہ میں کیسا لگ رہا ہوں, اس نے کہا بہت اسمارٹ لگ رہے ہیں, لیکن بس ٹائی آپ نے نیچے باندھی ہوئی ہے کچھ. اللہ تعالیٰ معاف فرمایا ایسی کی حالت سے. تو میرے عزیزوں ہم اپنی نظر میں اچھے ہوں, مخلوق کی نظر میں اچھے ہوں, یہ ہمارے لیے قیمتی ہے, یا ہم مالک کی نظر میں اچھے ہوں وہ قیمتی. تو عقل کو استعمال کریں, عقل کو استعمال کریں کہ ہماری قیمت مخلوق کی نظر میں، بندوں کی نظر میں، محتاجوں کی نظر میں ہماری قیمت ہے وہ بہتر ہے، یا مالک کی نظر میں ہماری قیمت ہو وہ بہتر ہے. بس مالک کی نظر میں جن چیزوں کی قیمت ہے، کس چیز کی قیمت ہے؟ رسول اللہ صلی اللہ علیہ وسلم کے طریقوں کی قیمت ہے. کفار کے طریقوں کی قیمت نہیں ہے، ان کو تو اللہ تعالیٰ نے لقب دے دیا اولئک کالانعام بل هم اضل، یہ جانور ہی نہیں بلکہ جانور سے بھی بدتر ہے، جانور سے بھی بدتر ہے. جنہوں نے ساری کائنات پہ تفخیر کے دعوے کر دیے کہ ہم جہاں پہ چلے گئے معلوم نہیں گئے بھی نہیں گئے، آپس میں ایک دوسرے کو جھٹلاتے رہتے ہیں، آج تک کوئی تصدیق نہیں ہو سکی کہ واقعتا چاند پہ پہنچے بھی ہیں یا نہیں. فرانس یورپ والوں کو جھٹلا رہا ہے، برطانیہ والوں کو، برطانیہ والے اس کو جھٹلا رہے ہیں، امریکہ والوں کو دھوکے باز کہہ رہے ہیں، جھوٹے کہہ رہے ہیں. ابھی تک تصدیق نہیں ہو سکی کہ یہ واقعتا چاند پہ گئے بھی تھے یا نہیں. بھائی ہماری طرف سے تم سورج پہ ہی چلے جاؤ، جانا تمہیں وہی ہے، اگر تم ایمان نہ لائے تو تمہارا ٹھکانا جہنم ہے. تو قرآن نے ان کو جانور فرمایا کہ جانور، کیونکہ یہ ساری کائنات کو تسخیر کے دعوے کرتے ہیں، سائنس کے دعوے کرتے ہیں، میڈیکل سائنس کے دعوے کرتے ہیں کہ ہم نے یہ ہاتھ مار لیا وہ ہاتھ مار لیا، لیکن اس مخلوق کو پیدا کرنے والے تک نہیں پہنچے، خالق تک نہیں پہنچے. ان کی جتنی ترقی ہے مٹی میں، مٹی میں ہے، مٹی میں ملنے والی ہے، مٹی پر ہے ترقی. ان کی نقل کو ہم فخر سمجھ کے کریں، ان جیسا لباس ہو، ان جیسے بندروں جیسے ہم لوگ جو ہے وہ بالوں کا اسٹائل کرتے ہیں، بندر معلوم ہوتے ہیں، بدمانس معلوم ہوتے ہیں، تو ہے ہی جانور، تو جانوروں کی نقل کرتے ہیں. ہم مسلمانوں نے بھی یہ ٹی وی اور کیبل کی اور موبائلوں کی بلا ایسی آئی ہے کہ ان کو دیکھ دیکھ کے ہم بھی جو ہے ویسے ہی بننے کے چکر میں پڑ گئے، اور اولیاء اللہ کی صحبتوں میں نہ جانے کی وجہ سے، دین سیکھیں نہ سیکھنے کی وجہ سے ہم دین سے دور ہوتے چلے گئے. تو میرے عزیزوں اور دوستوں، اللہ نے تو ان کو جانور فرمایا ہے اور ان کا ٹھکانہ جہنم فرمایا ہے، تو جو ان کی نقل کرے گا کہاں پہنچے گا؟ خود سمجھ لیں ہم. تو ان کی نظر میں ہمارے پیارے نبی صلی اللہ علیہ وسلم کے طور طریقوں کی قیمت، وہاں انہی لوگوں کی قدر ہوگی جو اللہ کے نبی کے راستے پر چلے، ان کی جیسی وضع پتا بنائی. تو آج ہم نبی صلی اللہ علیہ وسلم کے طریقوں کو اپنا لیں تو کل ہمیں رونا نہیں پڑے گا. آج لوگ ہنستے ہیں ہنسنے دو. تو تیسرے قسم کی صبر یہ ہے کہ لوگ باتیں بنائیں، مذاق اڑائیں، ہنسی اڑائیں، تانے کسیں، پتھر ماریں، لیکن ہم اللہ کے راستے پر جائیں استقامت کے ساتھ. تیسرے قسم کا یہ صبر، تو تھوڑے دن کا صبر ہے یہ. اور ایک شخص نے لکھا کہ حضرت یہ تسبیح ہاتھ میں لیتا ہوں، لوگ ہنستے ہیں، اچھا بڑے ملا نے ہو گئے، بڑے یہ ہو گئے، وہ ہو گئے. تو فرمایا بھائی نیکی تو سمجھتے ہیں، آگے حضرت میں تسبیح رکھوں گا تو لوگ مجھے نیک سمجھیں گے. تو فرمایا کہ کیا آپ یہ چاہتے ہیں کہ لوگ آپ کو بدماش سمجھیں؟ بھائی لوگ آپ کو نیک سمجھیں تو اللہ کا شکر ادا کریں کہ اللہ آپ نے میرے عیبوں کی پردہ‌پوشی فرمائی ہے، میں نے کیسے کیسے گناہ کیے لیکن آپ نے اس پہ پردہ ڈال رکھا، لوگ مجھے نیک سمجھ رہے ہیں. آپ اپنے آپ کو نیک نہ سمجھیں، خود کو نیک سمجھنا حرام ہے، اور لوگوں کا نیک سمجھنا ہم کو یہ نعمت ہے، اور یہ وہ نعمت ہے جس کو رسول اللہ صلی اللہ علیہ وسلم نے خود مانگا ہے اس کو کہ اللہم اجعلنی فی عینی صغیرم وفی اعین الناس کبیرم، کہ اللہ مجھ کو میری نگاہوں میں تو حقیر کر دے کہ میں اپنے آپ کو کچھ نہ سمجھوں، لیکن لوگوں کی نگاہوں میں مجھے عزت دیجئے، بڑا بنا دیجئے. لوگوں کی نگاہ میں حقیر ہونا یہ مطلوب نہیں ہے، لوگوں میں ذلیل اور رسوا ہو جانا یہ مطلوب نہیں ہے. اللہ تعالیٰ کو اپنے بندوں کی رسوائی منظور نہیں ہے، بندوں کی عزت منظور ہے. اسی لیے تقوا فرض کر دیا. تقوا کے معنی گناہ سے بچنا، کہ اگر تم گناہوں میں پڑ جاؤ گے تو تم ذلیل اور رسوا ہو جاؤ گے، दुनिया में भी जलील रुसवा हो गया, आखिरत में भी। देख लीजिए मुसलमान मुसलमान क्यों पिट रहा है, मजालिम क्यों आ रहे हैं, जालिमों को इतनी जरत कैसे हो रही है कि मुसलमान की तरफ बुरी आंख से भी देखते हैं, दीन को छोड़ दिया। बाज इलाके ऐसे हैं मुसलमान हैं लेकिन कलमा भी सही से नहीं जाने, खुलिए उनके ऐसे हैं कि अगर देखो तो मालूम भी नहीं कि मुसलमान भी है या नहीं। तो हमने तौर तरीके जानवरों के अपना लिए, ऐसी पतली जींस पहननी है कि शर्मगाह भी वाजे हो रही है उसमें, और इतनी छोटी शर्ट पहननी है कि सज्दे में जा रहे हैं तो शर्मगाह नजर आ रही है। एक साहब ने हमारे हजरत से ऐसी जिक्र कर रहे थे कि हजरत आजकल ऐसे लिबास लड़के पहनते हैं तो उनके साथ खड़े होने में नमाज हो जाएगी हमारी, सज्दे में जाते हैं तो शर्मगाह वाजे होती है, उनका पीछा दिखाई देने लगता है। कहा उसकी नमाज हो जाती है क्या जो ऐसे कपड़े पहनता है? तो दूसरे भाई ने हमारे कहा कि उसकी तो हो या ना हो, उसके पीछे वाले की पता नहीं होगी या नहीं, कि वो अपनी फिक्र करे पहले से। ऐसे बेशर्मी के लिबास पहनना लानत आई है हुजूर सल्लल्लाहु अलैहि वसल्लम की तरफ से। और मर्दों को औरतों की वजाकता बनाना, ऐसे रंगीन कपड़े पहनना शादी ब्याह के अंदर, अब तो मालूम नहीं, हम तो अल्लाह के फजल से इन चीजों से बिल्कुल दूर है, अल्लाह की मेहरबानी है, हमारे शेख के ये फयूज़ बरकात है कि गैर शरई तकरीबात में हम जाते नहीं। हाँ कोई शरई वली शरई तकरीब हो, वलीमा हो जो सुन्नत के मुताबिक हो, शरीयत के मुताबिक हो, तो हम ऐसे वलीमों के हरीस रहते हैं, हम लालची हैं ऐसी जगहों, क्योंकि हमारे हजरत की ये तालीम है कि हलाल नेमत एक भी नहीं छोड़ता हूं और हराम एक भी नहीं करता हूं। ये नसीहत है हमारे लिए, हलाल नेमत जो अल्लाह दे उसको छोड़ो मत, बेरेंडा भी पियो अंडा भी खाओ, और कोई ऐसी तकरीब हो तो मुसलमान की दावत कबूल करना मुसलमान का हक है, लेकिन इस शर्त पर कि वहां कोई गुनाह की तकरीब ना हो। औरतें और मर्द इकट्ठे बेहयाई, बेहयाई का इंतहा, कैसे एक आदमी अपनी बीवी को दूसरों के सामने खुला लेके जाता है, बेगैरत है ऐसा आदमी जो अपनी बीवी को पर्दा नहीं कराता और लोगों के सामने उसको पेश करता है कि लो हमारा माल तुम भी देख लो, हमारी इज्जत को तुम भी लूट लो, तुम भी अपनी आंखें देख लो, इससे बंठन के निकली है और खुशबू भी लगा के निकली है। हदीस पाक में है कि ऐसी औरत जो खुशबू लगा के निकले और नामहरमों को उसकी खुशबू जाए, ये मिसले दानिया के हैं। क्यों? इसलिए कि नाक एक आंख का जिना फरमाया, एक जिना होता है बदकारी, और एक जिना फरमाया कि ये आंख का जिना है नामहरमों को देखना, तो उनकी खुशबूएं सूंघना क्या होगा, ये नाक का जिना होगा। उनसे बेतकल्लुकी से बात करना, हंसी मिजाज करना, ये जबान का जिना है, जिना लिसान या मन से। तो मेरे अजीजों, ऐसा अल्लाह ताला हम सबको अक्ल सलीम अता फरमाए कि हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के तरीकों को अपनाएं और शरीयत को अपनाएं। قل ان كنتم تحبون الله فاتبعوني يحببكم الله। ऐ नबी सल्लल्लाहु अलैहि वसल्लम, आप फरमा दीजिए, अपने सहाबा से फरमा दीजिए, अगर तुम अल्लाह से मोहब्बत करना चाहते हो तो मेरी इत्तबा करो, मेरी इत्तबा करो, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इत्तबा। मोमिन जो फिदा नफ्स कफे पाए नबी हो, वो तेरे कदम आज भी आलम का फजीना। मेरे हजरत के शेर है, मोमिन जो फिदा नफ्स कफे पाए नबी हो, वो तेरे कदम आज भी आलम का फजीना। गर सुन्नत नबवी की करे पैरवी उम्मत, तूफान से निकल जाएगा फिर इसका सफीना। ये जितनी परेशानियां और मोहलिकात और मुसीबतें आ रही हैं हमारे गुनाहों की वजह से आ रही, सुन्नत के खिलाफ जिंदगी है, रात रात भर मोबाइलों में लगे हुए हैं और फजर की नमाज कज़ा है, रात भर आंखों का जिना हो रहा है और हाथों से अपनी जवानियां बर्बाद हो रही हैं, शादी के लायक नहीं रहे, नामर्द हो गए, उन्हीं के लिए वो लुटेरे बैठे हुए हैं जिसकी जैसी हैसियत है, 5,000 का खमीरा, 10,000 का खमीरा, 1,00,000 का खमीरा, लेकिन खमीरों से जवानी वापस होती है? याद रखना मेरे दोस्तों, जवानी एक मरतबा जाया हो गई वापस नहीं आती। जो भी नेमत अल्लाह की है, आंख से सर से लेकर पैर तक देख लो, जो आदमी के बाल गिर जाते हैं, असली बाल ला सकता है कभी? लाखों रुपए खर्च कर रहे हैं नकली बाल उगवा रहे हैं, जैसे वो बाग पार्क में घास लगाते हैं, जैसे सर पे घास लगा लेते हैं, लेकिन वो बात कहा, एक दांत अगर निकल जाए असली, दांत वापस आ सकता है असली? उस जैसी कोई चीज नहीं इंसान ला सकता। ये तो बड़ी चीज है, अल्लाह ताला फरमाते हैं कि एक मच्छर का फर भी तुम नहीं बना सकते। मच्छर खुद कितना हकीर और उसका फर कितना हकीर, वो भी हम नहीं बना सकते। तो मेरे दोस्तों, जवानी कहां से वापस आ जाए? जवानियां बर्बाद हो रही है और नमाजें जाया हो रही है, नमाज की होश ही नहीं है। क्योंकि जो लोग गुनाहों में मुलव्वस हो जाते हैं और तौबा और इस्तिगफार नहीं करते और संसार नहीं होते अपने गुनाह पर, फिर अल्लाह ताला उनकी कैफियत ऐसी कर देते हैं कि उनको फिर नेक तौबतों में जाने से वहशत होने लगती है, नेक लोगों से मिलना जुलना उनको वहशत होने लगती है, नमाज में घबराहट होने लगती है। अव्वल तो तौफीक ही नहीं होती मस्जिद में जाने की। एक रईस ने अपने गुलाम रखा, उस गुलाम ने इस शर्त गुलामी कबूल की कि मैं वही 5 वक्त की नमाज पढ़ता हूँ, नमाज के औकात में मैं आपका काम नहीं करूंगा। तो ठीक है, पढ़ लिया करो नमाज। वो नहीं पढ़ता था नमाज। एक मरतबा बाजार में सामान लेके जा रहा था सत्ते रख के अपने मालिक का, रास्ते में आजान हो गई, उसने शर्त के मुताबिक अपना सामान रखा और उसने कहा कि मैं नमाज पढ़ के आता हूँ। उसने कहा ठीक है भाई, हमारी शर्त थी, तुम पढ़ लो नमाज, हम यहाँ बैठे हैं। ये बाहर बैठा है, वो अंदर चला गया। एक को दरबार में बुला रहे हैं और एक को दरबार से महरूम किए हुए हैं, अजीब खुदाई है। अब नमाज खत्म हो गई, लोग बाहर निकल रहे हैं मस्जिद से, अब ये इंतजार कर रहा है कि अब ये मेरा गुलाम निकला, अब निकला, अब निकला, वो आई नहीं रहा। नाम उसका शंकर था, शंकर। जब सारे नमाजी निकल गए, मस्जिद खाली हो गई, तो बाहर से आवाज देता है, शंकर, ओ शंकर। फिर उसको होश आया कि अरे मैं तो मालिक का सामान लिए आया था। हुआ ये कि उसको नमाज में वो मजा आया और मुनाजात और दुआ के अंदर वो मजा आया कि वो भूल ही गया कि मैं किसी बंदे का भी गुलाम हूं। उसको अपनी हमेशा गुलामी का बस एहसास घेरे रहा, खुदा ताला से मुनाजात का मजा उसको आ रहा था, तो सारी चीजें वो भूल गया। गया मैं भूल गुलिस्तां के सारे अफसाने, दिया बयान कुछ ऐसा सुकूत सहरा ने। गया मैं भूल गुलिस्तां के सारे अफसाने, दिया बयान कुछ ऐसा सुकूत सहरा ने। तो अब उसने एकदम होश आया, कहा पूछा क्या बात है? कहा कि आता क्यों नहीं है, बाहर क्यों नहीं आता है? तो उसने वहीं से आवाज दी कि आने नहीं दे रहे, आने नहीं दे रहे। तो पूछा कौन आने नहीं दे रहा? कहा जो तुझे अंदर नहीं आने दे रहा, तो मुझे बाहर नहीं आने दे रहा। एक ये जिंदगी है मेरे दोस्तों कि जिसकी पेशानी अपने मालिक के हुजूर गिरी हुई है, वो अच्छी है कि यह शैतानी जिंदगी अच्छी है? गुनाहों में लदी पड़ी जिंदगी अच्छी है? हम तौबा करें, हम सब तौबा करें, अपने गुनाहों पर हम तौबा करें कि अल्लाह आज तक जो हमने हमसे गुनाह हो गए हैं, जान के किए हों, अनजाने में किए हों, छुप के किए हों, अलानिया किए हों, छोटे किए हों, बड़े किए हों, अल्लाह बुलूग से लेकर आज तक के तमाम गुनाहों को अपने करम से माफ करना। 2 रकात पढ़े और खुदा ताला से रोएं, और अगर रोना ना आए तो रोने वाली शक्ल बना ले, कुर्बान जाइए हुजूर सल्लल्लाहु अलैहि वसल्लम पर। क्या क्या एहसानात इस उम्मत पर आपने फरमाए, और खुद अल्लाह ताला कितने मेहरबान है कि शुरू ही फरमाया बिस्मिल्लाहिर्रहमानिर्रहीम, शुरू अल्लाह के नाम के साथ जो बड़ा ही मेहरबान बहुत ही रहीम। कैसी शफ़क़त और कैसा प्यार है अल्लाह का अपने बंदों के साथ कि कितनी तसल्ली दे दी कि तुम्हारा मालिक बहुत ही मेहरबान है, बहुत ही रहीम, माफ करने वाला है। और रहमान अल्लामा अल-कुरान, रहमान ने कुरान की तालीम दी, मोहब्बत के साथ तालीम दी है, मगर मेंबरों से जो सख्तियों के बयान होते हैं, नफरतों के बयान होते हैं, तो हमारे दिलों में ये गुमान आ गया है कि अल्लाह ताला हम पर बहुत सख्त है। ये बदगुमानी, बल्कि अल्लाह ताला इंतहाई मेहरबान है। بندہ ذرا توبہ کرتا ہے. حدیث پاک میں ہے کہ آنکھ میں اتنی سی نمی آتی ہے مکھی کے سر کے برابر ایک آنسو آ جاتا ہے خدا تعالیٰ کے خوف سے یا ان کی محبت میں, اسی وقت مغفرت ہو جاتا ہے. جہنم کی آگ اس کو نہیں جلاتا اگر مکھی کے سر کے برابر ایک آنسو نکل آئے. اور قرآن پاک میں اللہ تعالیٰ کا وعدہ ہے ان اللہ یحب التوابین, جگہ جگہ وعدے ہیں اللہ توبہ کرنے والوں کو محبوب بنا لیتے, نہ صرف معاف فرماتے ہیں بلکہ اور ترقی دے کر اپنے قریب کر لیتے ہیں معافی مانگنے والے. اور حدیث پاک میں ہے کہ دو بندہ دن بھر میں 100 بار بھی گناہ کر لیں لیکن ہر بار نادم ہو جاتا ہے اور توبہ کرتا ہے اور پکا ارادہ کرتا ہے کہ اب یہ گناہ نہیں کروں گا, اگرچہ پھر وہی گناہ ہو جاتا ہے. اور شیطان بھی آ جاتا ہے کہ میاں تم تو بڑے پاپی ہو, کیوں توبہ کر رہے ہو, کیا فائدہ تمہاری توبہ کا, روز گناہ کرتے ہو روز توبہ کرتے ہو. تو خبردار شیطان کے دھوکے میں نہیں آنا. حدیث پاک میں ہے کہ 100 بار بھی اگر بندہ ایک ہی گناہ ایک دن میں کر ڈالے لیکن ہر بار وہ نازم ہو جاتا ہے پکا ارادہ کرتا ہے کہ اب نہیں کروں گا اور اس گناہ سے فوراً الگ ہو جاتا ہے چھوڑ دیتا ہے. گندی فلم دیکھنے کا جی چاہا کھولا بھی اچانک خدا تعالیٰ کا خوف غالب ہو گیا, اللہ کی محبت غالب ہو گئی, فوراً اس کو چھوڑ کر استغفر اللہ ربی یا اللہ معاف کر دیجیے غلطی ہو گئی اب نہیں کروں گا. پھر تھوڑی دیر بعد پھر تقاضا آ گیا غالب ہو گیا, دیکھ لے کوئی نہیں دیکھ رہا مگر اللہ تو دیکھ رہا ہے. جو کرتا ہے تو چھپ کے اہل جہاں سے, کوئی دیکھتا ہے تجھے آسمان. اللہ نے ہر وقت دیکھا ہے ہمارے دلوں کا حال بھی, وہ ہم سے زیادہ جانتے ہیں دلوں میں جو نیت ہے گندے گناہوں کے تقاضے جو ہم پکا رہے ہیں خیالات گندے ارادے کر رہے ہیں وہ اللہ تعالیٰ اس کو جانتا ہے. باوجود اس کے اگر وہ ہر دفعہ نادم ہو جاتا ہے اللہ سے توبہ کر لیتا ہے, گناہ ہو گیا لیکن توبہ کر رہا ہے. حدیث پاک میں ہے کہ جتنی بار توبہ کرتا ہے اللہ تعالیٰ اسے معاف فرما دیں گے. بلکہ آپ قربان جائیے اپنے مہربان اللہ کے, حدیث پاک میں ہے ان اللہ یحب المفتن یحب العبد المفتن التواب, کہ اللہ تعالیٰ اپنے مفتن بندہ جو بار بار کتنے میں مبتلا ہو جاتا ہے, بار بار گناہ میں مبتلا ہو جاتا ہے, بار بار گر پڑتا ہے, لیکن اس میں ایک خاصیت ہے کہ یہ تواب بھی ہے, کثرت سے توبہ کرتا ہے ہر بار توبہ کرتا ہے, مایوس نہیں ہوتا. مایوس نہ ہو اہل زمین اپنی خطا سے, تقدیر بدل جاتی ہے بزدل کی دعا سے. اپنی بے قراری کو دکھاؤ کہ یا اللہ مجھ سے بار بار گناہ ہو جاتا ہے, میں تھک گیا ہوں گناہ کر کے میں عاجز ہوں, یہ نفس و شیطان کے چنگل سے نکل نہیں پا رہا, اللہ میری مدد فرما دیجیے معاف کر دیجیے. تو ایسے بندے کو اللہ تعالیٰ محبوب رکھتے ہیں, گناہوں کے باوجود محبوب رکھتے ہیں. بہت سے بندے کو جس سے گناہ ہو جاتا ہے لیکن توبہ ضرور کر لیتا ہے, اللہ معاف کر دیجیے بہت بڑی غلطی ہو گئی, اللہ اس جنگل گناہوں کے جنگل سے مجھے نکال دیجیے, ہاتھ پھیلاتا ہے اور قربان جائیے رسول اللہ صلی اللہ علیہ وسلم اپنے پیارے نبی پر. یہ فرماتے ہیں بھول گیا مضمون حدیث پاک بتانی تھی, اللہ معاف فرما دے. بہرحال جو مضطر ہو کر اللہ کے سامنے ہاتھ پھیلاتا ہے کہ اللہ مجھے معاف کر دیجیے غلطی ہو گئی, تو اللہ تعالیٰ ضرور بے ضرور نہ صرف اسے معاف فرما دیتے ہیں بلکہ اس کو اپنا محبوب بھی بنا لیتے ہیں, ترقی دے دیتے ہیں, جہاں تھا پہلے توبہ کی برکت سے اسے اور آگے لے گئے اپنے اور قریب کر لیتے ہیں. یہ گناہگار ہے لیکن اس میں صرف ایک خاص بات ہے کہ یہ تواب بھی ہے. تواب مانے کثیر التوبہ, توبہ کرتا رہتا ہے معافی مانگتا رہتا ہے, پھر ایک نہ ایک دن اللہ تعالیٰ اس کو ضرور اپنا بنا لے گا, ان کو رحم آ جائے گا کہ میرا بندہ کب سے مجھ سے فریاد کر رہا ہے کہ اللہ میں گناہوں سے نکلنا چاہتا ہوں آپ مجھے نکال دیجیے, اتنا تو ہم نہیں کر سکتے. ہاں وہ بات یاد آ گئی الحمدللہ کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ایک کو فعلن تکو فتبا کو کہ تم اللہ کے سامنے رو, گناہوں پر استغفار کرو, رو, نازک ہو جاؤ. لیکن اگر تمہیں رونا نہ آئے, کیونکہ رونا اختیار میں نہیں, رونا اختیار میں نہیں ہے. ایک آدمی تھا, اسے چھٹی لینی ہوتی تو وہ رومال میں پیاز لپیٹ کے اور وہ چلا جاتا تھا بوس کے پاس, اور جہاں وہ چھٹی کا وقت لینے کا وقت آیا وہ پیاز لے کے اپنی آنکھوں پہ مل کے چھٹی لے لیتا تھا, آنسو نکل رہے ہوتے تھے اس کے. تو وہاں اس کا دھوکہ کھل گیا. ایک دن اس نے پکڑ لیا کہ یہ پیاز لگا کے آتا ہے اور جھوٹی خبریں بناتا ہے اور چھٹی لے لیتا ہے. لیکن اللہ کے یہاں یہ, اس کو مگر کہہ لیجئے, کیا کہہ لیجئے, نقل کہہ لیجئے, یہ رونے والی شکل بھی اللہ کے یہاں کام بنا دے. فرمایا ابو فائل لم تبو فتبا کو, چلو بھائی قربان جائیے رسول اللہ صلی اللہ علیہ وسلم. اگر تمہیں رونا نہیں آتا, دل سخت ہو گیا ہے, گناہوں کی ظلمت کا تمہیں احساس نہیں ہے, رونے والی شکل بنا, یا اللہ معاف کر دے. اختیاری کام کر لو. یہ کام کر سکتے ہیں کہ نہیں؟ فالج تو نہیں ہے ہمارے اوپر, چہرہ رونا رونے والا بنا سکتے ہیں. دنیا کے کام کے لیے کبھی مجسٹریٹ کے پاس جانا ہے, پولیس افسر کے پاس جانا ہے, کیسی شکل ہماری ہو جاتی ہے, سر ذرا مہربانی ہوگی. ارے تو احکام الحاکمین کے دربار میں ہاتھ پھیلا رہے ہو تو کم سے کم نقل ہی دکھا دو, یا اللہ معاف کر دیجیے, یا اللہ معاف, غلطی ہو گئی, خطا ہو گئی, گناہ ہو گئے, معاف کر دیجیے, یا اللہ معاف فرما دیجیے. بار بار معافی کی درخواست کر رہے ہیں, نہیں معاف کریں گے. وہ فوراً معاف کر دیتے ہیں بندہ. فرمایا حدیث پاک میں ہے, التوبۃ ہی الندم, توبہ ندامت کا نام ہے. ادھر بندہ نادم ہوا کہ یا اللہ میں نے آپ کی نافرمانی کر, کوئی بے حیائی کا کام کر لیا, کوئی غلطی کر لی, اسی وقت وہاں سے معافی کا پروانہ چل دیتا ہے, معاف کر دیا جاؤ. تو میرے عزیز اور دوستو, گناہوں سے بچنے پر صبر کرنا, صبر کی یہ تیسری قسم ہے. تو اللہ تعالیٰ نے بات یہاں سے شروع ہوئی تھی کہ اللہ تعالیٰ نے ہمیں اس دنیا میں امتحان کے لیے بھیجا ہے, رنگینیوں کے مزے لینے کے لیے نہیں بھیجا, عیش و عشرت کے مزے اڑانے کے لیے, گندی فلمیں دیکھنے کے لیے, غلاظتیں دیکھنے کے لیے, پیشاب پیخانے دیکھنے کے لیے نہیں پیدا کیا. ان اکرمکم عند اللہ اتقاکم, کہ تم میں اللہ کے نزدیک معزز وہ ہے جو تقویٰ اختیار کرتا ہے, گناہوں کو گناہوں سے پرہیز کرتا ہے. اور گناہوں سے کیسی پرہیز کرنی ہے محسن؟ گناہوں سے کیسی پرہیز کرنی ہے؟ المتقی من یتقی الشبہات, متقی تو وہ ہے جو شبہ گناہ سے بھی بچتا ہے, شبہ گناہ سے بھی بچ رہا. تو میرے عزیزوں اور دوستوں, یہ زندگی اللہ نے امتحان کے لیے دی ہے, اور لوگوں کے ہنسی اڑانے میں جو آ گیا بس وہ نقصان میں رہے گا. عقل سے سمجھو, عقل سے سوچو, عقل کو استعمال کرو. حکیم الامت فرماتے ہیں رحمۃ اللہ علیہ کہ طبیعت پر عقل کو غالب کرو, طبیعت پر. یہ فارمولا یاد رکھو بڑی زبردست, حکیم الامت کی ایک ایک بات کروڑوں کا موتی ہے. طبیعت پر عقل کو غالب کرو اور عقل پر شریعت کو غالب کرو, عقل پر شریعت کو غالب کرو. یہ طبیعت چاہ رہی ہے کہ ہم نماز نہ پڑھیں, عقل سے سوچو کہ جنت بھی ہے جہنم بھی ہے, بے نمازی کا ٹھکانہ جہنم ہے. اور بے نمازی کے بارے میں کتنی وعیدیں آئی ہیں کہ جو آدمی بے نماز ہے, یہ نماز جو ہے یہ مومن اور کافر میں فرق کرنے والی چیز ہے. کتنے علماء بے نمازی کو کفر کا فتوا دیتے ہیں, کتنے علماء کو کہا نے ان کے قتل کا فتوا دیا کہ بے نمازی کو پہلے قید کیا کر دیا جائے, اور اگر وہ توبہ نہ کرے تو پھر اس کو قتل کر دیا جائے. یہ تو بہت کمزوری کا زمانہ ہے. تو طبیعت چاہ رہی ہے کہ نماز چھوڑ دو, کیا ہے, کون دیکھ رہا ہے, کون سا نماز پڑھ لیں گے, کون سا چھپر پھٹے گا, روزی مل جائے گی. تو یہ امتحان ہے. چھپر تو پھٹ سکتا ہے, روزی مل سکتی ہے, لیکن وہ نہیں دیتے ہیں. اگر اس طرح ہونے لگے تو ہر کوئی پھر نماز کون چھوڑے گا, کافر بھی مومن ہو جائے گا. یہ امتحان, یہ سارا امتحان کی حقیقت کھلے گی آنکھ بند ہونے کے بعد. اللہ اور رسول کے وعدے سارے سچ ہیں کہ نہیں؟ تو بس آنکھ بند ہونے کے بعد آنکھ سے دیکھ بھی لو گے. ایک بزرگ فرماتے ہیں کہ جیسی کرنی ویسی بھرنی, نہ مانے تو کر کے دیکھ, جیسی کرنی ویسی بھرنی, نہ مانے تو کر کے دیکھ,
جنت بھی ہے دوزخ بھی ہے، نہ مانے تو مر کے دیکھ، مرے گا تو سب سامنے آ جائے گا، مگر اس وقت حسرت کرنے سے، معافی مانگنے سے، رونے دھونے سے کچھ فائدہ نہیں. ابھی ہم معافی مانگ لیں اس کی قیمت ہے، ابھی ایک مرتبہ سبحان اللہ کہہ دے اس کی اتنی قیمت ہے. حدیث پاک میں آتا ہے کہ سبحان اللہ کہنے والا نصف ترازو بھر لیتا ہے، الحمدللہ کہنے والا پوری ترازو بھر لیتا ہے. اللہ کی ترازو کتنی بڑی ہوگی؟ جو بڑا ہوتا ہے اس کی ہر چیز بڑی ہوتی ہے. اور فرمایا کہ جس نے اللہ اکبر کہہ دیا اس نے سارا کچھ ہی بھر لیا، زمین و آسمان سے لے کر جو کچھ کھلا ہے اس نے نیکیوں سے بھر لیا. لیکن مرنے کے بعد اول تو زبان ہلے گی بھی نہیں، گل سڑ کے ختم ہو جائے. یہ جسم اللہ نے دیا ہی دلی ہے، ورنہ روح تھی ہماری جنت میں، اس کو جسم اسی لیے دیا ہے کہ اگر یہ جسم نہ ہوتا تو ہم اللہ کے دربار میں ہاتھ کیسے باندھتے، اللہ کے سامنے کیسے جھکتے، سر زمین پہ کیسے ٹکاتے، سبحان اللہ کیسے پڑھتے، روزے کیسے رکھتے پیٹ نہ ہوتا تو. یہ سب دیا ہی اللہ نے اسی لیے، گناہوں کے لیے نہیں دیا ہم کو. تو میرے دوستو عزیزوں، یہ دنیا رنگینیاں اڑانے کے لیے نہیں ہے. ہمارے لیے رنگینیاں ہیں، ہمارے لیے نعمتیں ہیں، ہمارے لیے ایش و عشرت ہیں. یہ رنگین فلمیں کیا چیزیں، وہاں حقیقی مزے ملیں گے، حقیقی مزے ملیں گے. یہاں تو ہم گندی آنکھوں کو اپنی گندا کر کے، حرام مزوں سے گندا کر کے اور غلط طریقے سے اپنا مزہ اڑاتے ہیں، حرام مزہ لیتے ہیں. اللہ تعالیٰ اپنی پناہ میں رکھے، وہاں تو سب حقیقی مزے ہوں گے. جنت کے اندر ہر انسان کو جوانی والی پر شباب زندگی عطا ہوگی، وہاں جوانی کبھی برباد نہیں ہوگی، زائل بھی نہیں ہوگی، پر شباب زندگی اللہ دیں گے. بڈھے کو بھی پر شباب کر دیں گے. مولانا آپ بھی 33 برس کے ہوں گے انشاءاللہ، ہم بھی 33 برس کے ہوں گے انشاءاللہ. اللہ سے امید رکھتے ہیں کہ اللہ جس طرح اللہ نے اپنے فضل سے ہم کو ایمان عطا فرمایا، ہم نے مانگا، ہم نے کوئی کوشش کی تھی، ہم نے کوئی دعا مانگی تھی، انہوں نے خود ہی اپنے فضل سے مفت میں ہمیں جنت کا ٹکٹ دے دیا. ایمان کیا دے دیا؟ مفت میں جنت کا ٹکٹ دے دیا. تو وہاں ہر جنتی کو پر شباب زندگی عطا ہوگی، ہمیشہ جوان رہے گا. اور جوانی کی عمر کیا ہوگی؟ 30 سے 33 برس. آج یہاں دنیا کا جوان تو 33 برس میں بڈھا ہو جاتا ہے، لڑ کھڑا ہوا چلتا ہے، وہ پنڈلیوں میں اس کے درد ہوتا ہے، تھوڑی دیر بیٹھ کے کھڑا ہو تو چکر آتا ہے. کیوں آتا ہے یہ؟ ہاتھ سے جوانی برباد کرنے کا یہ انجام، اپنی طاقت کو ضائع کرنے کی وجہ سے. ورنہ جو لوگ پاک باز اور متقی ہیں، بڑھاپے میں بھی جوان معلوم ہوتے ہیں. تو اولیاء اللہ کو دیکھو، گناہ سے بچتے ہیں، ان کی جوانی سلامت رہتی ہے. ہمارے حضرت رحمت اللہ علیہ سے کسی نے عرض کیا کہ حضرت آپ 70 برس کے ہیں، 70 برس کی حضرت کی عمر اس وقت تقریباً، آپ 70 برس کے ہیں لیکن دیکھنے میں آپ 17 کے معلوم ہوتے ہیں. آپ ہیں 70 لیکن آپ 17 کے معلوم ہوتے ہیں، 17. تو حضرت نے فرمایا کہ میں 17 کا اس لیے معلوم ہوتا ہوں کہ میں نے کسی حکیم کا ٹین نہیں بجایا، اپنی جوانی میں نے اپنے اللہ پر فدا کی ہے، جوانی دینے والے پر فدا کی ہے. ہاں، جوانی کر فدا اس پر کہ جس نے دی جوانی. تو اللہ والوں کو جا کے دیکھو، ان کے چہروں پہ ہمیشہ نسبت کی تابانی ہوتی ہے، نور ہوتا ہے، جوانی برس رہی ہوتی ہے ان کے اوپر، وہ رش کے جوان ہوتے ہیں. تو جنت میں 33 برس کی عمر سے مراد یہ ہے کہ سب سے اعلیٰ شباب کی عمر 33 برس ہوتی ہے. مگر وہ 33 برس نہیں، وہ 33 برس کی جوانی نہیں جو اپنے ہاتھ سے ضائع کیے ہوئے. عمر کو تو 33 برس کا ہوگا لیکن اندر سے بالکل کھوکھلا ہو چکا ہوتا ہے. آج کا جوان اندر سے کھوکھلا ہوتا ہے، اس لیے کہ گناہوں میں برباد کر دی جوان. تو جنت میں 30 سے 33 برس کی عمر ہوگی، اور جنت میں داڑھی بھی نہیں ہوگی. اب تم افسوس کرو گے، کاش ہم دنیا میں داڑھی رکھ لیتے، اللہ رسول کی بات مان لیتے، مگر افسوس سے کیا ہوگا، جنت میں داڑھی بھی نہیں ہوگی، چکنے چکنے گال ہوں گے. جو شوق آپ کو یہاں ہے، تھوڑی دیر صبر کر لو، صبر کی بات کر رہا تھا، تھوڑی دیر صبر کر لو، وہاں سارے شوق پورے ہو جائیں گے. تمہارے داڑھی نہ رکھنے کا شوق بھی وہاں اللہ پورا کر دے، وہاں داڑھی ہوگی اور وہاں عورے ہوں گی. ہمارے حضرت کا ایک شعر ہے، جو لوگ گندگیوں میں
اپنی آنکھوں کو خراب کر رہے ہیں, دل کو خراب کر رہے ہیں, جوانی کو برباد کر رہے ہیں, ان کی تسلی کے لیے حضرت نے ایک شعر فرمایا ہے. فرمایا ہے کہ دنیا سے مر کے جب تم جنت کی طرف جانا, اے عاشقان صورت حوروں سے لپٹ جانا. تسلی ہو گئی, بس صبر کرنا ہے, تھوڑی دیر صبر ہے, یہ زندگی آنند خانند ختم ہونے والی ہے. میرے جوان دوستوں, میں آپ سے بھی خطاب کر رہا ہوں, اپنے آپ کو بھی کہتا ہوں, بڈھوں کو بھی کہہ رہا ہوں کہ ہمارے حضرت فرماتے تھے کہ جیسے کار پرانی ہو جاتی ہے تو اس کی بریکیں بھی ڈھیلی ہو جاتی ہیں. بریک یہاں لگاتا ہے انسان اور وہاں جا کے رکتی ہے گاڑی, تو اس لیے نظروں پر بریک لگانا بڈھے کو بھی ضروری ہے. بڈھے کو زیادہ سختی سے بریک لگانا ضروری ہے کیونکہ اٹھتے اٹھتے نظر خراب نہ ہو جائے. تو بڈھی کار کے لیے بھی جو ہے یہی اصول ہے. یہ نہ سمجھے کہ صرف جوانوں کو خطاب ہو رہا ہے, میں اپنے کو بھی کہہ رہا ہوں, میں بھی بڈھا ہوں, یہ بھی بڈھا ہے میرا پرانا دوست, اور بھی بڈھے ہیں یہاں پہ. اچھا زیادہ تر بڈھے بڈھے لوگ ہوتے ہیں, وہ سمجھتے ہیں آخری عمر ہے تو اللہ اللہ کرے. جوانوں کو یہ دھوکہ ہوتا ہے کہ جب آخر عمر آئے گی ان جیسے سفید بال ہو جائیں گے, چلو ہم بھی مسجد سنبھال لیں گے. تو میرے عزیزوں, یاد رکھنا میرے جوانوں, کہ اللہ تعالیٰ کو جوانی کی عبادت سب سے زیادہ پسند. جس شخص نے اپنی جوانی اللہ پر فدا کر دی, خدا تعالیٰ اس کو عرش اعظم کے سائے میں بلائے. وہ دن جب 50,000 برس کا دن ہوگا, آسان نہیں ہے, دھوپ ہوگی کڑی کہ سورج سوا نیزے پر ہوگا, کھوپڑیاں پگھل رہی ہوں گی, پسینے میں ڈوبے ہوئے ہوں گے, اس حالت کے اندر خدا تعالیٰ اپنے عرش کے سائے میں بلا لیں گے, تو کیا بات ہوگی اس کی. تو میرے عزیزوں, تھوڑی زندگی, ہمیں لگتا ہے کہ بہت طویل ہے, حقیقت میں اس کی بہت معمولی سی حقیقت. جب ہم مرنے کے بعد قبر میں جائیں گے, ہزاروں سال وہاں پر سوتے رہنا ہے, اور پھر محشر کا دن 50,000 برس کا دن ہوگا. یہاں 1,000 برس بھی کسی نے نہیں دیکھے, 100 برس بھی نہیں دیکھے, کوئی پرانے لوگ اب رہ گئے چند کہ وہ 100 برس سے اوپر چلے جاتے ہیں. عموماً آج کل ہمارے یہاں 50 سے 55 برس کی ایوریج زندگی, اور کوئی 40 میں بھی چلا جا رہا ہے, کوئی 20 میں بھی چلا جا رہا ہے, کوئی پیدائش پہ بھی چلا جا رہا ہے, ہر عمر کے لوگ چلے جا رہے ہیں. نہ جانے بلا لے پیا کس گھڑی, تو رہ جائے تختی کھڑی کی کھڑی. تو میرے عزیزوں, ہم اپنی فائلوں کو درست کر لیں, اور جوان جو ہے تھوڑا صبر کریں. ہاں, تھوڑا صبر کریں. اس صبر کا پھل کہتے ہیں نا, صبر کا پھل میٹھا. والذین جاہدوا فینا لنہدینہم سبلنا. اللہ تعالیٰ فرمانے کہ جو لوگ ہماری راہ میں مشقت کرتے ہیں, ہم ان کو روتا پٹتا رسوا ہوتا نہیں چھوڑتے, ہم ان کو مخلوق میں بھی عزت دیتے ہیں. اولیاء اللہ کی کتنی عزت ہے, کیونکہ انہوں نے اپنی جوانی, اپنا بڑھاپا, اپنا بچپنا, اپنی مال, اپنی عزت آبرو, سب کچھ اللہ پر فدا کر, زندگی دینے والی پر فدا کر رہے ہیں. جوانی کر فدا اس پر کہ جس نے دی جوانی. تو اس لیے اللہ تعالیٰ مخلوق میں بھی ان کو عزت دیتے ہیں. لوگ ان کی جوتیاں اٹھانے کو اپنا فخر سمجھتے ہیں, خوشی ہوتی ہے ان کو کہ آج ہم نے کسی اللہ والے کی جوتیاں اٹھائی, ہمیں یہ موقع مل گیا, چپٹتے ہیں ایک دوسرے سے کہ کاش یہ سعادت ہم کو مل جائے. تو ہمیں عزت سے رہنا اچھا نہیں لگتا کیا؟ عزت سے رہنا اچھا نہیں کیا؟ یا ذلیل ہونا اچھا ہے, رسوا ہونا اچھا ہے؟ تو اس لیے میرے دوست عزیزوں, یہ زندگی بہت مختصر سی ہے, اور اس میں اپنی طبیعت پر عقل کو غالب کرنا ہے کہ جنت بھی ہے, جہنم بھی ہے, حساب کتاب بھی دینا ہے, اور پھر اس پر شریعت کو غالب کرو کہ شریعت اس معاملے میں کیا کہتی ہے. بس انشاءاللہ ہمارا بیڑا پار ہو جائے گا, اور تھوڑے دن کی صبر کی بات ہے. اور اسی دنیا میں اللہ تعالیٰ کا وعدہ ہے, جو میں نے آیت تلاوت کی تھی, اسی دنیا میں اللہ کا وعدہ ہے کہ ہم اس کو مزیدار زندگی دیں گے. ہاں, دنیا بھی ان کی مزیدار ہو جاتی ہے. مجھے سہل ہو گئی منزلیں کہ ہوا کے رخ بھی بدل گئے, تیرا ہاتھ ہاتھ میں آ لگا تو چراغ راہ کے جل گئے. کسی اللہ والے کا ہاتھ ہاتھ میں پکڑ لو, اس کو اپنا رہنما, اپنا مرشد, اپنا رہبر بنا لو, اور اس سے مشورہ کیا کرو, اور اس کی رائے پر چلو. دل میں اس کے خلاف تقاضا آتا ہے کہ اگر بازی لوگ ایسے بھی نہ سمجھے ہم کیا کہیں, کہ بھائی اگر ہم اپنے پیر کو یہ بات بتا دیں گے تو پابندی لگا دے گا, منع کر دے گا, یہ مت کرو, یہ مت کرو, تو بھائی تمہارے فائدے کے لیے کہے گا نا کہ یہ کام نہ کرو, या अपनी जेब भरने के लिए कहेगा? भाई सख्ती करने वाला पीर तो आप सोचो कि वो आपके साथ कितना मुखलिस है, क्योंकि वो जानता है सख्ती करेंगे तो मुरीद भाग जाएगा, तो भाग जाएगा तो दुकान उसकी बंद हो जाएगी ना, तो क्यों सख्ती करेगा? तो जो आपको पाबंदी लगा रहा है, समझ लो कि मुखलिस आदमी है, यह हमारा फायदा चाहता है। थोड़े दिन उसकी बात मान लो, और वो बात क्या करता है? अल्लाह और रसूल की बात करता है। और उसकी नियत क्या है? इन अजरिया इल्ला अल्लाह, मेरा अल्लाह मुझसे राजी हो जाए, मुझे मखलूक की वाहवाह नहीं चाहिए, मुझे मखलूक के हदीये नजराने नहीं चाहिए। आजकल तो पेटू पीरों का जमाना है, पेटू पीर इतनी इतनी तोंदे निकल गई हैं कि उनको अपनी तोंद के आगे अपने जूते भी रखे नजर नहीं आते, कहते हमारे जूते लाओ, अरे यहाँ नीचे तो रखे, जरा तोंद से झांक के देखो। हमारे हजरत का शेर जाली पीरों के लिए कि हजारों मुर्गे बना के मदफन तेरे बदन में जो सो गए, मोटे मोटे आजा है ना, पीर मोटे मोटे होते हैं अमूमन, तो हजारों मुर्गे बना के मदफन, मदफन माने कब्रिस्तान, हजारों मुर्गे बना के मदफन तेरे बदन में जो सो गए हैं, उन्हीं की बरकत से तेरे आजा भी मोटे मोटे से हो गए। मुर्गे खा खा के, एक जाली पीर था, उसके पास एक आदमी चला गया, अभी फला परेशानी है, उसने कहा ठीक है मुर्ग का खून ले आओ, उससे हम तावीर लिख देंगे, तुम्हारा काम हो जाएगा। था वो बड़ा चालाक आदमी, वो मुर्गा ले गया और पीर के वो जाली पीर तो जा उसकी जगह पे जाके उसने उसको ज़बह किया, उसका खून प्याले में निचोड़ा, उसके बाद उसकी खाल उतारी, बोटियां बनाई और बोटियां बना के थैले में लपेटा छापर में, और खून पीर साहब को दे के जाने लगा। कहाँ जा रहा है ये बोटियां कहाँ लेके जा रहा है? कहा तावीज तुमने खून से लिखना था, बोटियां से तो नहीं लिखना था, बोटियां मेरी हैं। ऐसे भी चालाक होते हैं, देखता ही रह गया। तो आजकल पेटू पीरों का जमाना है, तो आपसे यही कहेंगे हाँ बिल्कुल ठीक है, फिल्में भी देखो, गाने बजाओ, कोई मसला नहीं है, शरीयत में ऐसी कोई सख्ती नहीं, जैसा कि आजकल हो रहा है मोबाइलों में जो ये आ रही है खराफात के, इस्लाम में पर्दा कोई जरूरी नहीं है और ये नहीं है और वो नहीं है, सब ये जाहिल और बदमाश लोग हैं जिन्होंने देख लिया कि मुसलमान जाहिल है, इनको कुछ अपने दीन की कुछ होश ही नहीं है इनको, लिहाजा जो जिस तरह चाहो इनको लूटो, इनका ईमान भी लूटो, इनका माल भी लूटो, इनकी इज्जत आबरू भी लूटो, लिहाजा औरतों से टांगे भी दबा रहे हैं, पजामे नापाक हुए हैं, औरतों से पर्दा नहीं कर रहे हैं, कहते हैं कि अगर हम तुम्हें देखेंगे नहीं तो बख्शाएंगे कैसे, इसलिए तुम हमें भी देख लो, हम तुम्हें भी देखेंगे घूर घूर के, और जहां मौका मिला तुम्हारी इज्जत आपको भी लूट लेंगे, लुटती रहती है इज्जतें। अल्लाह ताला हम मुसलमानों को समझ अता फरमाए। बस भाई बहुत वक्त हो गया और लोगों की आंखों में नींद भी देख रहा हूं, अब एक तस्बीह इसमें दाद की हम करेंगे, लेकिन इससे पहले हम दिल में अहद करें और अल्लाह से हम मदद की दरख्वास्त करें, भीख मांगे कि ए अल्लाह हमारी मदद फरमाई। हमारी अकलों ने तस्लीम कर लिया है कि आपका और रसूल का रास्ता ही कामयाबी का है, लेकिन माहौल की वजह से हम मगलूब हैं, माहौल हमें निकलने नहीं दे रहा, नफ्स और शैतान हमें आपके रास्ते में आने नहीं दे रहे। तो एक बात का हम सब वादा करें, मैं भी वादा करता हूं कि हम अल्लाह ताला से मदद मांगना शुरू करें कि ए अल्लाह आप हमारी मदद फरमाइए। हम इतने गिर चुके हैं कि हमारी ये भीख जो हम आपसे मांग रहे हैं इसमें भी शायद इखलास ना हो, हम उस इखलास से नहीं मांग रहे हैं, हम गुनाहों में ही पढ़ना चाह रहे हैं, लेकिन हम ये नकली कर रहे हैं, तुम नकली करो, हम नकली कर ले, ये हम वादा करेंगे इंशाल्लाह, अल्लाह ताला से रोजाना हाथ फैलाकर मदद की भीख मांगेंगे कि अल्लाह हमें तकवा की भीख दे दीजिए, गुनाहों से बचने की भीख दे दीजिए, हम निकल ना पाए 10 साल भी निकल ना पाए लेकिन हम हाथ फैलाना नहीं छोड़ेंगे, अल्लाह से मदद मांगना नहीं छोड़ेंगे, लेकिन आपको 10 साल इंतजार नहीं कराएंगे, वो बहुत मेहरबान है, बहुत जल्दी हमारी फरियाद को सुन लेंगे, वो बहुत जल्दी हमारा हाथ पकड़ लेंगे, वो और जज्ब कर लेंगे अपनी तरफ खींच लेंगे, उनका खींचा हुआ शैतान और नफ्स क्या चीज है उनके आगे, सब उन्हीं की मखलूक है, और इन नकैद शैतान इज़राइल का कि शैतान का मकर बहुत ही बोधा कमजोर है, मकड़ी का जाला जितना कमजोर होता है उससे भी ज्यादा कमजोर है जालिम, इसको अल्लाह ने ताकत नहीं दी कि किसी इंसान को पकड़ के सिनेमा घर में ले जाके फेंक दे के देख कैसे नहीं देखता हूं, गंदे गुनाह क्यों नहीं करता, सिर्फ वसवसा डालने की ताकत दी, सिर्फ वसवसा, और वसवसा दिल के बाहर बाहर होता है, پھر ہم کو ہمارا نفس اس پہ مجبور کرتا ہے گناہ پر بار بار اصرار. تو ایک کام تو ہم یہ کریں گے انشاءاللہ تعالی, میں بھی اس کا وعدہ کرتا ہوں, عہد کرتا ہوں کہ اللہ سے مدد کی بھیک مانگا کروں گا روزہ, ہو سکے تو دو رکعت پڑھتے. دو رکعت کی میں آپ کو بتا دیتا ہوں بہت آسان طریقہ ہے, الحمدللہ ماشاءاللہ یہاں جو مسجد میں آئے ہیں ضرور بے ضرور پکے نمازی ہیں. عشاء کی نماز کے بعد وتر سے پہلے چار فرض پڑھ لیے اور اس سے وتر سے پہلے سنتیں پڑھ لیں, سنتوں کے بعد چار رکعت آپ اور پڑھ لیں نفل, تہجد کی نیت کر لیں. چار نہیں پڑھ سکتے دو ہی پڑھ لیں, سنتیں تو سب پڑھتے ہیں نا, تو اس کے بعد دو ہی رکعت آپ پڑھ لیجئے, اس میں تہجد کی بھی نیت کر لیں اور صلاۃ توبہ کی بھی نیت کر لیں. یہی بات جو میں کہنے والا ہوں کہ دو رکعت پڑھ کے اللہ سے معافی مانگ لیں اور مدد مانگ لیں ہم, تو اسی دو رکعت کے اندر ہم تہجد کی بھی نیت کر لیں. یہ دو رکعت میں تہجد کی پڑھتا ہوں, اسی دو رکعت کے اندر ہم توبہ کی نیت بھی کر لیں, یا اللہ یہ دو رکعت میں صلاۃ توبہ پڑھ رہا ہوں, اور اسی دو رکعت کے اندر چار نہیں پڑھ سکتے, چار نہ پڑھیں آپ دو ہی رکعت پڑھ لیں بس, اسی دو رکعت کے اندر آپ صلاۃ الحاجت کی بھی نیت کر لیں, جس میں آپ کی کوئی دنیا کی حاجت ہو آخرت کی حاجت ہو سب مانگ لیں. اسی دو رکعت کے اندر حدیث پاک میں ہے کہ جو نماز عشاء کے فرض کے بعد وتر سے پہلی پڑھی جائے گی فہو قیام اللیل, وہ تہجد میں شمار ہوگی. ہمارا تہجد گزاروں میں شمار ہونے کا آسان نسخہ ہمارے حضرت رحمۃ اللہ علیہ نے یہ فتاوی شامیہ سے نکال کے دیا ہے, اللہ تعالیٰ میرے مرشد کو جزائے جزیل عطا فرمائے. کتنے لوگ اس کی برکت سے تہجد گزار ہو گئے, تہجد گزاروں میں ہمارا شمار ہوگا. تو ہم یہ دو رکعت پڑھ کے اللہ تعالیٰ سے مدد بھی مانگیں اور معافی بھی مانگیں, اور گناہوں سے بچنے کا جو اس زمانے میں واحد طریقہ ہے کسی اللہ والے کی صحبت میں پابندی سے آنا جانا, یہی ہے راستہ ان سے ملنے کی ہے, یہی ایک راہ ملنے والوں سے راہ پیدا کر. کسی اللہ والے سے جہاں آپ کا دل مطمئن ہو, آپ کا دل خوش ہوتا ہو, اس کی باتیں دل کو لگتی ہوں, اللہ کی محبت دل میں گھر کرنے لگے اور دنیا کی محبت سے جی اچاٹ ہونے لگے, اس اللہ والے کے ساتھ اٹھنا بیٹھنا لگے. آپ چاہے اس کو اپنا پیر نہ بنائیں, مشیر بنا لیں, مشیر مشورہ دینے والا, آپ اس سے مشورہ لے لیا کریں کہ بھائی میں فلاں کام کرنے کا ارادہ رکھتا ہوں, آپ کا مشورہ کیا ہے, انشاءاللہ تعالی اگر وہ مخلص ہوگا اللہ والا ہوگا تو آپ کو جیسا کہ حدیث پاک میں ہے کہ مومن کی بھلائی کا معاملہ کرتا ہے, جو اپنے لیے پسند کرتا ہے وہی دوسرے کے لیے پسند کرے, مومن کی شان ہے, انشاءاللہ تعالی وہ آپ کو بہترین مشورہ دے گا, آپ اس سے مشورہ لے لیا کریں, اور وظیفہ بھی کریں تو اس کے مشورے سے کریں. تھوڑے دن اپنی رائے کو اپنی عقل کو ایک طرف کر کے اس کی رائے پر چلنا شروع کریں, انشاءاللہ تعالی آپ خود ہی جو میں نے ابھی شعر پڑھا حضرت فرماتے تھے کہ مجھے سہل ہو گئی منزلیں کہ ہوا کے رخ بھی بدل گئے, تیرا ہاتھ ہاتھ میں آ لگا تو چراغ راہ کے چل گئے. آسان ہو جاتا ہے راستہ, کسی اللہ والے کا ہاتھ ہاتھ میں آ جائے تو راستہ نہ صرف آسان بلکہ مزیدار ہو جاتا ہے, پھر وہ گناہوں کو چھوڑ کر خوش ہوتا ہے اور اپنے پیر کو دعائیں دیتا ہے کہ کاغا سے ہنس کی وہ کرت نہ لاگی بار, بیکا والی پر واریاں دیر میں سو سو بار. ایک بزرگ تھے حضرت شاہ مالی رحمت اللہ علیہ, ان کے ایک مرید تھے, ان کا نام بیکا شاہ تھا, اور یہ نام پڑھنے کی وجہ کیا تھی کہ ایک مرتبہ پیر صاحب ناراض ہو گئے ان سے, شاہ مالی جو تھے وہ بھیکا شاہ سے ناراض ہو گئے, اصل نام تو کوئی نہیں جانتا, مجھے تو نہیں معلوم, وہ اسی رقم سے مشہور ہو گئے جو میں اب اس کی وجہ بیان کر رہا ہوں, انشاءاللہ پھر اس کے بعد بیان ختم ہوگا. تو ناراض ہو گئے, خانقاہ سے نکال دیا, مگر وہ عاشق تھے مخلص تھے, پیر ناراض ہو گیا تو کیا ہوا, ہم اس کی خوشامد کریں گے, اسے معافی مانگیں گے, یہ نہیں کہنا اچھا ہمیں نکال دیا ٹھیک ہے ہم بھی کوئی چیز ہیں. مخلص سے چکر لگاتے رہتے تھے ارد گرد محبت میں, اللہ کی محبت میں. تو کچھ عرصہ گزرا کہ پیرانی صاحبہ نے کہا کہ گھر کی چھت ٹپک رہی ہے, کتنے دن سے برسات ہوتی ہے, پانی ٹپکتا ہے, نقصان ہوتا ہے, تکلیف ہوتی ہے, تو آپ کسی کو بلا کے اس کو ٹھیک کروا دیجیے. کہا کہ بھائی ایک ہی ہم تو ٹھیک کرنا جانتے نہیں. کہا ایک آدمی تھا ٹھیک کرنے والا, اس کو آپ نے نکال دیا. کہا کہ ہم نے نکالا ہے, تم نے تو نہیں نکالا.
तुम इसको पैगाम भिजवा दो कि गर्भच्छद आकर ठीक कर दे। अब जो आशिक होता है उसको तो बहाना चाहिए, मुखलिस थे आशिक थे, जैसे ही मालूम हुआ कि पीर साहब के घर की छत पक रही है और किराए साहबों को तकलीफ हो रही है, फौरन आ गए और ऊपर छत के ऊपर चढ़ के उसका लेप करना शुरू कर दिया, जानते थे अपन। अब पीर साहब जो है शाह अबुल माली, वो दोपहर का खाना खाने घर तशरीफ लाते थे, घर तशरीफ लाए खाना खाने लगे, देखा तो ऊपर छत पे कि वो वही मुरीद जिसको निकाला हुआ था वो तो घर का लेप कर रहा है, बहुत ही उसके ऊपर प्यार आ गया, मोहब्बत आ गई, फौरन जो है हाथ में लुकमा ले रहे थे, जैसे ही नजर पड़ी दिल में रहता रहे माया का ले भीख ले भीख। उन्होंने जो देखा कि मेरा शेख मुझे लुकमा दे रहा है, आजकल तो बड़ी बड़ी चीजें दे दो लोग शुक्रगुजार भी नहीं होते, जजाकल्ला भी नहीं कहते, लेकिन वो कदरदान थे, एक लुकमा उनके हाथ में था, उन्होंने कहा ले भीख। उन्होंने कुछ आओ देखा ना ताओ फौरन नीचे कूद पड़े और फौरन वो लुकमा लेके निकल लिया। बुजुर्गों ने लिखा है कि फौरन ही शेख की नस्बत उनके दर मुंतकिल हो गए। शेख को इख्तियार नहीं नस्बत मुंतकिल करने का, अल्लाह को इख्तियार है। लेकिन जो लोग हमारे हजरत फरमाते थे कि जिन लोगों की मोहब्बत उनके प्यारों के दिल में हो जाती है, उनकी तस्वीर उनके दिल में बस जाती है किसी मुरीद की किसी आशिक की, तो अल्लाह ताला भी अपने प्यारों के दिलों को झांकते रहते हैं कि इनके दिलों में किस किस की मोहब्बत है, उन पर सब पर फजल फरमा देते हैं। इस तरह से नस्बत मुंतकिल हो गई। तो जब उन्होंने फरमाया कि ले भीख, तब से उनका यह नाम पड़ गया भीखा शाह। शाह भी हैं और भीख वाले भी हैं, देखो। शाह साहब जो समझता है तू भीख मंगो को, तूने देखी ही नहीं सूरत शाहाना, ये ठीक मांग रहे हैं, देखे पटवाने वाले नजराने चढ़वाने वाले बकरे काले बकरे लेके आओ ऐसा जिसमें एक भी सफेद बाल ना हो। अब बेचारा सारी मंडियों में देख रहा है कोई तो बकरा ऐसा हो, मुश्किल ही है कि भाई उसमें एक भी बाल सफेद ना हो। अब चकरा के आ गया कि भाई कोई बकरा में ऐसा काला मिला नहीं जिसमें एक भी सफेद बाल ना हो, कुछ ना कुछ बाल तो है। कहा हम खुद ले लेंगे पैसा हमें दे दो, दे दिया उसको पैसा। अब उन्हें सबरदस्त कर लिया, कहा तुम्हारा काम हो गया, बोटियां उड़ा ली तुम्हारा काम हो गया, हमारा तो काम ही यही, ये भीख मंगे हैं, ये मखलूक के आगे हाथ फैलाने वाले धोखेबाज हैं बदमाश हैं, मगर हमारी अकलों पे पत्थर पड़ गए हैं कि हम खुदा और रसूल की बात तो मानते नहीं, कि अल्लाह वादा फरमा रहे हैं कि जिसने तकवा इख्तियार किया हम उसको मुश्किलात से निकालेंगे, हम उसको ऐसी जगह से रोजी देंगे जहां से उसको गुमान भी ना होगा, अल्लाह का वादा है। इस पे हमारा ईमान नहीं है, जाली पीरों पे आमिलों पे हमारे चले गए फौरन किसी आमिल के पास, अरे आपके ऊपर तो जिन्नात का साया है, आप पे तो आसिब हुआ है, आप पे तो ये आप पे तो बड़े सख्त असरात हैं। वो कहते हैं हाँ दुनिया में ये एक आमिल है जिसने मुझे समझाया, मेरा मसला इसी ने समझा, क्योंकि ये जिसको आदमी पट्टी पढ़ा दे कि तुम्हारे पास जिन्नात है, फिर उसके सर से ये बात निकालना बहुत मुश्किल होती, उसको यकीन हो जाता है कि वाकई मेरे पास जिन्नात है। अब एक किसी ने कहा कि हम पर जिन आ गया था और उसने हमें पकड़ लिया और अब मर्दाना आवाज में बात कर रहे थे, हमने उसके इर्द गिर्द रहने वालों से पूछा कि भाई क्या आपने सुना उसको मर्दाना आवाज में बात करना औरत को, मैंने कहा नहीं हमने तो नहीं सुना। उसको नफ्सियाती ये परेशानी लाख हो जाती है और हमने कहा भाई आप जिन्नात विन्नात नहीं है, लेकिन जिन्नात का जब जिसके दिमाग में खोपड़ी में आ जाता है तो ये लोगों का मेरिज्म ऐसा होता है कि ये आने वाले को फौरन ये बिल्कुल यकीन दिला देते हैं कि तुम्हारे ऊपर जिन्नात ही का साया है, और वो भी कहते हैं कि हाँ तुम ही एक आदमी हो जिसने मुझे समझाया कि सारे बेवकूफ है दुनिया वाले ये मुझे समझते नहीं कि मेरे ऊपर जिन्नात। ये ऐसे धोखेबाज लोगों से अल्लाह ताला हमारी हिफाजत फरमाए और अल्लाह रसूल का सच्चा रास्ता हमें अता फरमाए और सच्चे अल्लाह वालों की सोबत और उनसे ताल्लुक पैदा करने की हमें तौफीक अता फरमाए। वाकर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। अब 5 मिनट लगते हैं तस्बीह करने में तकरीबन अल्लाह अल्लाह की, तो हम एक तस्बीह कर लेते हैं फिर इंशाल्लाह आपसे इजाजत चाहेंगे। ये अल्लाह अल्लाह करना मैंने बता दिया कि पहली दफा जब अल्लाह कहेंगे तो उस पर जल्ला जलालू कहना वाजिब है, उसके बाद हम इस तसव्वुर से अल्लाह का नाम लें कि हमारे पालने वाले का कलाम। हमारे हजरत फरमाते थे कि पालने वाले को अपनी पाली हुई चीज से मोहब्बत होती है और पली हुई चीज को अपने पालने वाले से मोहब्बत होती है। हाँ एक बिल्ली पाल लो, बिल्ली कैसा खत्मों में लौटती है, कुत्ता पाल लो कैसा चाटता है जबान से,
तो हम कैसे इंसान हैं जो अपने पालने वाले से मोहब्बत नहीं करते? मोहब्बत से अल्लाह का नाम लेना है कि हमारे पालने वाले का नाम है, हमें इज्जत देता है, हमें सेहत देता है, हमें आराम से रखता है, छत के नीचे सुलाता है और पेट हमारा वही रोजी हमें देता है, सब कुछ नेमत है वो देता है। तो फरमाया कि किसी को अल्लाह से मोहब्बत महसूस ना होती हो तो रोजाना 2 मिनट का मुराबा कर लिया करे और अल्लाह के एहसान को सोचा करे कि मुझ पर अल्लाह के कितने एहसान, मोहब्बत पैदा हो जाएगी। तो इस तसव्वुर से अल्लाह का नाम लेके हमारे पालने वाले का नाम मोहब्बत के साथ अल्लाह का नाम लें। कुछ दिन मश्क करेंगे इंशाल्लाह ये आहिस्ता आहिस्ता मश्क हो जाएगी, मोहब्बत से नाम लेने की तौफीक हो जाएगी। और दूसरी चीज ये कि एक एक अल्लाह जबान से निकल रहा है तो एक अल्लाह हमारे दिल से भी निकल रहा है। जबान से अल्लाह निकल रहा है, दिल से भी साथ साथ दिल भी हमारा अल्लाह कह रहा है। कोई ज्यादा बोझ डालने की जरूरत नहीं है, हल्का सा ध्यान रखेंगे कि हम अल्लाह कह रहे हैं तो हमारे दिल से भी अल्लाह निकल रहा है। बस इस तसव्वुर से हम एक तजवी अल्लाह अल्लाह की करें। अब कहिए अल्लाह जल्ला जलालु व तआला शानु अल्लाह 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 Allah, 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 फरियाद करें कि अल्लाह मुझको मेरे गुनाहों की वजह से रुसवा ना कीजिएगा, न दुनिया में ना आखिरत में। घर से मैं बहुत बुरा हूँ, सारी खल्क से मैं सबसे बुरा हूँ, लेकिन अल्लाह आप अपनी सत्तारी का पर्दा मुझ पर कायम रखिए, मुझे रुसवा ना होने दीजिए। ए खुदाई बंदारा रुसवा मा कुन गर्बतम मन सिर मन पैदा मा कुन, गर तू चाहे पाक हो मुझसा पलीद, गर तू चाहे पाक हो मुझसा पलीद, फजल से तेरे नहीं कुछ भी बड़ी, फजल से तेरे नहीं कुछ भी बड़ी। जोश में आए जो दरिया रहम का, जोश में आए जो दरिया रहम का, गबरे सद साला फखरे औलिया, गबरे सद साला फखरे औलिया। 100 साल काफिर को अल्लाह की रहमत को जोश आ जाए, 100 साल काफिर को अपना बना लेते हैं, अपना प्यारा और मकबूल बना लेते हैं। जोश में आए जो दरिया रहम का,
قبر صد سالا فخر اولیاء اللہ 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 جانا چنی می بائے دم جز بذکر خیش مشمولم ما کن از کرم از عشق معذولم ما کن اللہ 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 تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله على النبي الامين الحمد لله رب العالمين والصلاه والسلام على سيد الانبياء والمرسلين صلى الله تعالى عليه وسلم سبحان الله وبحمده سبحانك اللهم وبحمدك اشهد ان لا اله الا انت استغفرك واتوب اليك استغفرك واتوب اليك استغفرك واتوب اليك یا اللہ جو کچھ عرض کر دیا کہنے والے کو بھی عمل کی توفیق نصیب فرما سننے والوں کو بھی عمل کی توفیق نصیب فرما اے اللہ بلوغ سے لے کر آج تک کے ہمارے تمام گناہوں کو معاف فرما دے اے اللہ نے دریائے رحمت سے معاف فرما دے اے اللہ دریائے رحمت سے معاف فرما دے پوری امت کے گناہوں کو اپنے فضل سے اپنے رحمت سے معاف فرما دے اے اللہ چھوٹے بڑے جان کے کیے ہوں جانے میں کیے ہوں چھپ کر کیے ہوں علانیہ کیے ہوں اے اللہ آپ تمام ہمارے حالات سے واقف ہیں ہم سے زیادہ ہمارا حال آپ جانتے ہیں اے اللہ ہم آپ سے کیا چھپا سکتے ہیں اے اللہ ہم آپ سے اپنے گناہوں کا اعتراف کرتے ہیں اپنے فضل سے اے اللہ معاف فرما دیجیے اے اللہ گناہوں سے بچنے کی توفیق عطا فرما دیجیے اے اللہ صراط مستقیم عطا فرما دیجیے اولیاء اللہ کا راستہ عطا فرما دے صحابہ کا راستہ عطا فرما دے اپنا اپنے پیارے نبی صلی اللہ علیہ وسلم کا راستہ ہم سب کو عطا فرما دے اے اللہ جانوروں کے کافروں کے طریقوں سے اللہ ہماری حفاظت فرما اے اللہ جاہلوں کے طریقے سے ہماری حفاظت فرما بدعتوں سے ہماری حفاظت فرما اے اللہ سنت کا راستہ عطا فرما اپنے پیارے نبی صلی اللہ علیہ وسلم کی ایک ایک ادا کو اپنانے کی توفیق عطا فرما اے اللہ انعام یافتہ لوگوں کا راستہ عطا فرما اے اللہ جو بیمار ہیں اپنے کرم سے ان کو صحت کاملہ عاجلہ مستقرہ عطا فرما جو دنیا سے چلے گئے ہمارے مولانا جلیل صاحب جو خسروی ان کا انتقال ہو گیا اللہ پاک ان کی بے حساب مغفرت فرما دے اور تمام لواحقین کو صبر جمیل عطا فرما دے اور اے اللہ جو جو لوگ دنیا سے چلے گئے ہمارے اقربا ہمارے بڑے اے اللہ اپنے فضل سے ان کی بے حساب مغفرت فرما دے اور صبر جمیل عطا فرما دے اور اللہ ہمیں بھی آخرت کی تیاری کی توفیق عطا فرما دے یا اللہ جو بیمار ہیں ان کو صحت کاملہ عاجلہ مستقرہ عطا فرما دے جو بے روزگار ہیں ان کو آسان حلال اور بابرکت روزی عطا فرما دے جن کو تنگی ہے اللہ اس کو بدل دے فراخی سے مصیبتوں کو بدل دے عافیت سے اے اللہ غموں کو بدل دے خوشی سے جھگڑوں کو بدل دے محبت سے اور مودت سے اے اللہ ایک دوسرے کے ساتھ جذبہ ایثار اور قربانی عطا فرما اے اللہ حق چھیننے والے سے چھیننے سے ہماری حفاظت فرما حق دینے والا ہم کو بنا اے اللہ حق چھیننے والا نہ بنا حق دینے والا بنا دے اے اللہ ہم کو حق دینے والا بنا دے اے اللہ حق دینے والا بنا دے اچھے اخلاق سے ہم کو مدین فرما بہترین اخلاق سے ہم کو عطا فرما دے اے اللہ ہمارا ہم کو نیکیوں کا ذوق و شوق عطا فرما دے اے اللہ اپنے راستے کی اے اللہ ہر تکلیف کو صبر کے ساتھ برداشت کی توفیق نصیب فرما اور اے اللہ ہم تو بہت کمزور ہیں اے اللہ ہمیں آسانی سے اور آرام کے ساتھ اے اللہ ہمیں اپنا بنا لے اے اللہ ہم کسی امتحان کے قابل نہیں ہیں ہم آپ کے راستے کے کسی مجاہدے کے لائق نہیں ہیں اے اللہ جو کچھ ہم کر لیتے ہیں وہ بھی آپ ہی کی توفیق سے ہے اے اللہ ہم
کو ابتلا نہ کیجئے، امتحان میں مبتلا نہ کیجئے، اے اللہ آپ کے امتحان سے ہم پناہ چاہتے ہیں، اے اللہ ہمیں پناہ دے دیجئے، ہمیں آرام سے اللہ آپ اپنا بنا لیجئے، اے اللہ اپنا فضل فرما دیجئے، اے اللہ جس بھائی بہن کی جو بھی جائز حاجت ہو اپنے کرم سے اس کو پورا فرما دیجئے، جن بچوں کے رشتے نہیں آئے اللہ ان کو نیک صالح رشتے عطا فرما دیجئے، اور جن کے رشتے ہو گئے خاندانوں میں جھگڑے ہیں یہی گناہوں کی وجہ سے ہیں، موبائلوں کی وجہ سے، کیبلوں کی وجہ سے آئے دن تلاشیں ہو رہی ہیں، گھر لٹ رہے ہیں، گھروں کو آگ لگ رہی ہے، گھر ٹوٹ رہے ہیں، اے اللہ اپنا فضل فرما دے، ان گناہوں سے ہمیں 100% اجتناب کی توفیق عطا فرما دے، اپنی بیویوں کے ساتھ نرم سلوک کی توفیق عطا فرما دے، بیویوں کو اپنے خاوند کا مطیع اور فرما بردار بنا دے، ان کا خدمت گزار بنا دے، اے اللہ ان کا پیارا بنا دے، اے اللہ میاں بیوی کو آپس میں بے حد محبت عطا فرما دے، اور دونوں خاندانوں کو اے اللہ محبت اور مودت عطا فرما دے، اور ایک دوسرے کے لیے اشار و قربانی کا جذبہ عطا فرما دے، اے اللہ جو کچھ عرض کر دیا اس کو اپنے فضل سے قبول فرما لے، جو مانگا وہ عطا فرما دے، اور جو نہیں مانگا اے اللہ اپنے کرم سے وہ بھی عطا فرما دے، اے اللہ میرے مرشدین کو جزائے جلیل عطا فرما، ان کو درجات قرب بے انتہا عطا فرما، سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین وصلی اللہ علی النبی الامین برحمتک یا ارحم الراحمین.
یہ اگلا جو ہفتے والا دن کون سی تاریخ ہے بھائی؟ کہاں گیا وہ شہزاد؟ 3 جولائی کو یہ کورنگی 6 نمبر میں رہتے ہیں شہزاد کوئے والے، 4 پول کے قریب ٹیکنیکل انسٹیٹیوٹ ہے ان کے، اس کے سامنے ان کا گھر ہے، وہاں پر بھی ہر مہینے کا پہلے ہفتے والے دن بیان ہوتا ہے، جو حضرات وہاں آ سکیں وہاں آئیں، اور جمعے ہر جمعے کو ان کے گھر پہ، یہ فرید اسلم صاحب ہیں، ان کے گھر پہ میں حاضر ہوتا ہوں، اور وہاں خواتین کے لیے بھی پردے سے انتظام ہے، ہر جمعے کو میری حاضری وہاں ہوتی ہے، اور ہر مہینے کا فی الحال ایک بار آپ کی مسجد میں یہاں انتظامیہ کی تعاون سے، مولانا کی دعاؤں سے میں حاضر ہوتا ہوں، اللہ قبول فرمائے، اور یہاں کی مسجد اور مدرسے کو بھی قبول فرمائے، اور اللہ تعالیٰ یہاں کے ہر قسم کے مسائل اور وسائل کے اللہ تعالیٰ غائب سے امداد فرمائے، اور ان کی محنت کو اللہ تعالیٰ قبول فرمائے، تو یہ سب ہے معاملہ. ٹھیک ہے بھائی، السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
Can you hear me?